र यो यसरी भनिएको छ, अब गिलादको तिस्बेका तिस्बी एलियाले अहाबलाई भने, परमप्रभु इजरायलका परमेश्वर जसको सेवा म गर्दछु उहाँको जीवित नाउँमा शपथ खाएर म भन्दछु, कि मेरो वचन बिना आगामी केही वर्षभरि न त शीत पर्नेछ न केही पानी पर्नेछ। तब परमप्रभुको यो वचन एलिया कहाँ आयो,
and turn thee eastward and hide thyself by the brook.
यो ठाउँ छोडेर पूर्वतिर लाग र यर्दनको पूर्वतिर भएको करितको मैले भन्न खोजेको खोल्सामा गएर लुकी बस।
And it shall be that thou shalt drink out of the brook.
तैले खोलाको पानी पिउनु र तलाई त्यहाँ खुवाउनलाई मैले काँगहरूलाई हुकुम गरेको छु। यसैले परमप्रभुले भन्नुभयो जे तिनले गरे, तिनी यर्दनको पूर्वतिर भएको करितको खोल्सामा गएर बसे। यहाँ कागहरूले तिनलाई बिहान रोटी र मासु र बेलुकी रोटी र मासु ल्याइदिए र तिनले खोलाको पानी पिए। केही समयपछि देशमा पानी नपरेकोले त्यो खोलाको पानी सुक्यो। तब परमप्रभुको यो वचन तिनी कहाँ आयो, उठ र झट्टै सिदोनका सारपतमा गएर त्यहाँ बस, तलाई खुवाउन मैले त्यस ठाउँमा एउटी विधवालाई आज्ञा गरेको छु। यसैले तिनी सारपातमा गए। जब तिनी सारपातको मूल ढोकामा आइपुगे, तब तिनले एउटी विधवालाई दाउरा बटुलिरहेकी देखे। तिनले हपारेर त्यसलाई भने, कृपा गरी एउटा लोटामा मलाई अलिकता पानी पिउनलाई ल्याइदेऊ। त्यो विधवा पानी ल्याउनलाई जाँदा जाँदै तिनले फेरि हपारेर त्यसलाई भने, कृपा गरी एक टुक्रा रोटी मलाई ल्याइदेऊ। त्यस विधवाले जवाफ दिई, जीवित परमप्रभु तपाईँका परमेश्वरको नाउँमा शपथ खाएर म भन्छु कि भाँडामा एक मुठी पिठो र ढुङ्ग्रोमा अलिकता तेल बाहेक मसित केही रोटी छैन। हेर्नुहोस्, म दुईटा लाठी खोज्दैछु ताकि म आफै र मेरो छोराको निम्ति खानेकुरा बनाएर खाई मर्नलाई घरमा केही झिजामिजा लानलाई खोज्दैछु। एलियाले त्यसलाई भने, न डराओ, घर गएर तिमीले भने जै गर, तर पहिले तिमीसित जे छ त्यसको एउटा सानो रोटी बनाएर म कहाँ ल्याऊ, र त्यसपछि तिमी र तिम्रो छोराको निम्ति केही बनाऊ।
For thus saith the Lord God of Israel, the barrel of meal shall not wait.
किनकि परमप्रभु इजरायलका परमेश्वर यसो भन्नुहुन्छ, भाँडाको पिठो सिद्धिने छैन र ढुङ्ग्रोको तेल रेतिने छैन जबसम्म देशमा परमप्रभुले पानी पठाउनुहुन्न।
And she went in and did according to the saying of Elisha.
त्यो विधवा गएर एलियाले भने जै गरी, यसैले एलियाको निम्ति र त्यो र त्यसका परिवारको निम्ति दिनौ खानेकुरा भयो। किनकि भाँडाको पिठो सिद्धिएन र ढुङ्ग्रोको तेल पनि रितिएन जस्तो परमप्रभुको वचन थियो जुन एलियाले बोलेका
थिए।
यस बिहानको कुराकानीको लागि विदेश जानुभन्दा केवल अगाडि मैले यस विषयमा एउटा पाठ चयन गरेको थिए जुन थियो, परमेश्वरमा निश्चित
हुनुहोस्।
र अब हे प्रभु, तपाईँको वचन प्रचार हुँदछ, यसलाई आशिष दिनुहोस् र पवित्र आत्माले हाम्रो मन र विचारहरू कैद गरेको होस् र उहाँको उपस्थितिको लागि हामीलाई तयार गर्नुभएको होस्, जसरी हामीले उहाँलाई आउनको निम्ति आग्रह गरेका छौं, किनकि हामी परमप्रभुको घरमा देखिन या हेर्नको लागि आएका होइनौं। तर तपाईँको बारेमा सिक्नको निम्ति र तपाईँको स्वभाव र तपाईँको मार्ग र तपाईँको हेतुहरू जान्नको निम्ति ताकि हामी जीवनका समस्याहरू एउटा वास्तविक आश्वासनका साथ परमेश्वरमा निश्चय भएर सामना गर्न सक्षम हुन सकौं। यो प्रदान गर्नुहोस् प्रभु येशु ख्रीष्टको नाउँमा हामी यो माग्दछौ। आमेन।
It must have been a dreadful morning. It was so hot and dusty.
यो पक्कै पनि एउटा डरलाग्दो बिहान हुनुपर्छ। यो अत्यन्त गर्मी र धुलो थियो र मानिसहरू सड़कमा थिए, भोकाएका थिए र पृथ्वी यति तातो भएको थियो कि यो जल्ने तयारीमा थियो।
All this was the reflection of their sins.
यो सबै तिनीहरूको पाप र तिनीहरूको नैतिक पतनको प्रतिबिम्ब थियो। तपाईँले देख्नुहुन्छ त्यो समयमा अहाबले इजरायलमा राज गरिरहेको थियो या इजरायलभरि र उनी इजरायलका सबै राजाहरू भन्दा दुष्ट थिए। त्यहाँ अहाब जतिको दुष्ट राजा पहिले कोही पनि थिएन किनकि उनले उनलाई सिकाइएको थियो र उनले राम्रोसँग जानेका भए पनि उनले गरेका सबै कामहरूबाट लगातार परमेश्वरलाई अप्रसन्न तुल्याउने कार्य बन्द गर्न उनी असफल भए। यद्यपि उनीसँग एउटा महान सैन्य व्यवस्था थियो र मानिसहरू उनको शासनकालमा धेरै नै समृद्ध भएका थिए, तरै पनि तपाईँले परमेश्वरलाई अप्रसन्न पारेर धेरै लामो समयसम्म समृद्ध रहने अपेक्षा गर्न सक्नुहुन्न र त्यसपछि उनको विवाहमा उनको आफ्नै मानिसहरू बीचबाट विवाह नगरेर उनी त्यसबाट बाहिर गए र एउटा मूर्ति पूजा गर्ने एउटा पापीलाई विवाह गरे। उनले इजेबेललाई विवाह गरे र उनी एउटा विश्वासी थिएनन् र कुनै पनि विश्वासीले अविश्वासीसँग जस्तो सुकै परिस्थितिमा पनि विवाह गर्नु हुँदैन। सधैँ विश्वासीहरूलाई नै विवाह गर्नुपर्छ। तर अहाबले यो दुष्ट काम गरे र त्यहाँ कुनै शंका छैन कि इजेबेल एउटा सुन्दर स्त्री थिइन् भनेर, र तिनी उनको बाहिरी सुन्दरतालाई हेरेर प्रेममा परेका थिए न कि उनी को हुन् भनेर। त्यही नै धेरैजना मानिसहरूले आजको दिनमा पनि त्यही नै गल्ती गर्छन्।
And she had brought idolatry in the nation, among the people.
र उनले देशमा मानिसहरूको बीचमा मूर्ति पूजा ल्याएकी थिइन् र मानिसहरू पुजारीहरू सेवकहरू यस यो ठूलो लोकप्रिय मागको पीड़ित भएका थिए। र यो नै आज हाम्रो देशको पनि तस्विर हो। हामीहरू लोकप्रिय मागको तल गिरेका छौ। कुनै सन्देह छैन कि पुजारीहरूले यो सबै ठिक हुनेछ सोचेका थिए जबसम्म तिनीहरूको सरकारले यसलाई ठिकै मान्छ। तर मलाई मतलब छैन कि सरकारले के कुरालाई मान्ने गर्छ। यो परमेश्वरले के मान्ने गर्नुहुन्छ सो हुनुपर्दछ। र मानिसहरूले सोचे कि यदि तिनीहरूले आफ्नो केही संसारिक चीजहरूमा पूर्वानुमान गर्छन् भने त्यो ठिकै हो। र मैले भर्खर जे भने यो आजकै सम्भावित तस्विर हो भने पुनः चित्रण गर्नको लागि कसैले मलाई भन्न सक्छ। हामीले सोच्दैनौ होला हामी मूर्ति पूजक हौ भने, तर हामी हौ र सरकारले यसको समर्थन गर्छ। आजका मानिसहरू मूर्ति पूजकहरू हुन् किनभने तिनीहरूले मूर्ति पूजा गर्छन्। ती मध्ये केहीले मूर्तिहरूको रूपमा चलचित्रका ताराहरूलाई पुज्छन्। कतिपयले मूर्तिको रूपमा पैसाको पूजा गर्छन् र कतिले मूर्तिको रूपमा टेलिभिजनका ताराहरूलाई पूजा गर्छन्। तर तपाईँले परमेश्वर भन्दा पनि अगाडि जे राख्नुहुन्छ ती सबै कुरा मूर्ति हुन्। जे भए पनि यही नै सत्य हो। यहाँसम्म कि शैतान पनि हाम्रो महान शत्रु यो यति चतुर छ उसले कहिलेकाहीँ मण्डलीलाई समेत परमेश्वर भन्दा अगाडि राखिदिन्छ। तपाईँको एउटा महान मण्डली होला, यो एउटा ठूलो भवन हुन सक्छ या यो एउटा ठूलो नामदारी संस्था हुन सक्ला, र फेरि यो एउटा ठूलो मण्डली हुन सक्ला, तर तपाईँको मनमा परमेश्वर भन्दा अगाडि केही पनि आउन नदिनुहोस्। परमेश्वर भन्दा अगाडि भएको कुनै पनि कुरा मूर्ति हो। र यी मानिसहरूलाई थाहा थियो कि यिनीहरू उत्तिकै आत्मिक थिएनन् जति तिनीहरू पहिले राजाहरूको शासनमा हुने गर्थे। र तिनीहरूले सोचेका थिए कि तिनीहरू एउटा धार्मिक जाति भएकै कारणले सबै कुरा ठिकठाक हुन आउनेछ। र त्यही नै तरिकामा हामी पनि त्यस ठाउँमा आइपुगेका छौँ। केही महिना अगाडि म मेरो एकदमै राम्रो साथीसँग कुरा गरिरहेको थिएँ र उनले मलाई भने, भाइ ब्रनाम, म विश्वास गर्छु कि तपाईँले यो संयुक्त राज्यलाई नजिकैबाट प्रहार गर्नुहुन्छ। उसले भन्यो, तपाईँ सधैँ पापको विरुद्धमा गर्जिरहनुहुन्छ र परमेश्वरले यस राष्ट्रलाई सजाय दिनुहुन्छ। मैले भने, उहाँले यो गर्नु नै हुनेछ न्याय हुनको लागि। उसले भन्यो, तर भाइ ब्रनाम, तपाईँले यो भुल्नुभयो कि यो देश धर्मशास्त्रको आधारमा स्थापित गरिएको थियो र हाम्रा पिता पुर्खाहरू यहाँ आए, परमेश्वरले हामीलाई यो सम्पदा दिनुभयो र हामी धार्मिक राष्ट्र हौं। मैले भने, त्यो सत्य हो, यो सबै नै, र कसैलाई पनि थाहा छैन कि यस देशलाई म कति कदर गर्छु भनेर। तर हेर्नुहोस् मेरो भाइ, इजरायल पनि परमेश्वरले चुनेको थियो र उहाँले उसको अगमवक्ताहरू र महान व्यक्तिहरू पठाउनुभयो। तर परमेश्वर पाप सहन गर्न सक्नुहुन्न। उहाँले इजरायललाई ती सबै दाना कटनी गर्न लगाउनुभयो जुन तिनीहरूले रोपेका थिए। र यदि उहाँले इजरायललाई आफूले जे रोपेको कटनी गर्न लगाउनुभयो भने उहाँले हामीलाई पनि हामीले जे रोपेका छौँ त्यो कटनी गर्न लगाउनु हुनेछ। उहाँ व्यक्तिको आदर गर्ने परमेश्वर हुनुहुन्न र हामी त्यो ठाउँमा आइपुगेका छौँ जहाँ हामीले सोच्नु पर्छ, किनभने हामी हाम्रा पिता पुर्खाले के गरेका थिए त्यस कुरामा निर्धक्क बसेका छौँ, वा हाम्रा मण्डलीका ठूला संस्थापकहरूले के गरे, परमेश्वरको लागि तिनीहरूको ठूलो बलिदान के थियो त्यसमा भर परिरहेका
छौँ,
जुन ठिक छ र धेरै नै कदर पनि गरिएको छ। तर तिनीहरूले के गरे त्यसबाट हामीले मुक्ति पाउन सक्दैनौ। मुक्ति प्रत्येक व्यक्ति र परमेश्वर बीचको एउटा व्यक्तिगत मामला हो। हाम्रो राष्ट्रसँग होइन, हाम्रो मण्डलीसँग होइन, तर परमेश्वर सामु आफ्नै मामला हो, हामीले नै जवाफ
दिन्छौँ।
यो हाम्रो देशमा त्यस ठाउँमा आइसकेको छ जबसम्म हामीसँग भएका अत्यन्त आत्मिक मानिसहरूको बीचमा तपाईँ आत्मिक पुरुषहरू र महिलाहरूको बीचमा जानुहोस् र तपाईँले तिनीहरूको हृदयमा पाउनुहुन्छ कि त्यहाँ केही कुराको अभाव छ। हामीहरू गएका केही हप्ताहरूमा म यी केही चिजहरूबाट भएर गइरहेको छु र पुरुषहरूमा पाए अनुसार कि मलाई लाग्छ त्यहाँ एउटा बिउ थियो, तरै पनि मैले यो पाए कि उनीहरूले अस्थायी कुराहरूमा जोड दिइरहेका छन्, वरपर जाँदै भनिरहेका छन्, परमेश्वरले मलाई ठूलो फलानो फलानो दिनु छ, परमेश्वरले दिनुहुन्छ, तपाईँले धोका दिँदै हुनुहुन्छ। महान भौतिक चिजहरू सधैँ परमेश्वरको इच्छामा रहदैन, परमेश्वरले धर्मी र अधर्मी दुवैमा वर्षा पार्नुहुन्छ। तर संसारलाई आज जे आवश्यक छ त्यो विश्वासको एउटा भ्रम होइन, आफैलाई केही कुराको भ्रममा राख्ने अनि त्यसलाई आत्मिक हो भनी भन्न खोज्ने। कहिले काहीँ विश्वासले महान आश्चर्यको काम गर्नेछ र अझै पनि त्यो एउटा आत्मिक हृदयबाट आएको हुँदैन कि हाम्रो प्रभुले यो भन्नुभएको छैन र त्यस दिन धेरैजना म कहाँ आउनेछन् र भन्नेछन्, के मैले तपाईँको नाउँमा यो गरिन त्यो गरिन, र म तिनीहरूलाई भन्नेछु, मबाट दूर होइजाओ तिमीहरू अधर्म काम गर्नेहरू। अधर्म भनेको के हो? केही त्यस्तो कुरा जुन तपाईँलाई सही गर्नलाई थाहा छ र पनि त्यो गर्नु हुँदैन। मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइन, उहाँले भन्नुहुनेछ, र हामी त्यही दिनमा बाँचिरहेका
छौँ।
आज हामीलाई जे आवश्यकता छ त्यो धेरै भौतिक चिजहरू होइनन्, हामीसँग त्यो छ। हामीलाई ठूला मण्डलीहरू चाहिँदैन, हामीलाई ठूला समूहहरू चाहिँदैन, हामीलाई थप रेडियो र टेलिभिजनमा आवश्यक छैन, हामीलाई यी अधिक कुराहरूको आवश्यकता छैन। तर आज हामीलाई के खाँचो छ भने आत्मिक हुनको लागि त्यो एउटा व्यक्ति हो जसले परमेश्वरको अगाडि आफैलाई नम्र तुल्याउँछ। यदि तिनीहरूसँग एक पैसा पनि छैन र तिनीहरू भित्रको आत्मा परमेश्वरको भलाइले तृप्त नभएसम्म प्रार्थना गर्दछन् भने र तिनीहरूको हृदयको भित्रमा एउटा पुनर्जागरणले ठाउँ लिन्छ जसले उनीहरूको मनोभाव र वातावरणलाई उनीहरूले जिइरहेको तरिकामा परिवर्तन गर्दछ। तपाईँको पाउमा दुई जोडी जुत्ता नहोला, तपाईँले झुत्रो लुगा लगाएको हुन सक्छ, तर तपाईँको हृदयमा केही कुराले परमेश्वरको गीत गाउँदैछ, संसारको सबै पैसा भन्दा बरु मसँग यो भएको चाहन्छु। त्यसैले तपाईँले भन्न सक्नुहुन्न कि प्राकृतिक चिजहरू सधैँ परमेश्वरको आशिषको चिन्ह हो। दाउदले परमप्रभुसँग भनेका थिए कि उनले दुष्ट फलिफाप भएको देखेका थिए, एउटा ठूलो तेजपत्ताको रुख जस्तै गरी। तर परमेश्वरले उनलाई सोध्नुभयो, के तैले कहिले अन्तमा त्यसलाई विचार गरिस्? चाहे हामीले जतिसुकै राम्रो लुगा लगाए पनि, खानालाई प्रशस्त भए पनि, ती कुराहरू परमेश्वरको उपस्थितिमा जाँदैन। यो शरीर जसमा हामी बास गर्छौं, यो नाश भएर जान्छ चाहे हामीले जति नै यसको ख्याल राखे पनि। तर त्यो प्राण हो जुन मानिसभित्र छ, यो आत्माको अवस्था हो जुन जीवित परमेश्वरको उपस्थितिमा जान्छ। तर हामीले चिजहरूलाई हल्कामा लिदछौ। हामी सोच्छौ कि केवल हामी एउटा राष्ट्र भएकोले त्यसरी नै अहाब र सबै इजरायलले त्यस दिनमा यी कुराहरूलाई हल्कामा लिएका थिए, सबै कुरा ठिक छ भनी सोचेका थिए। तिनीहरूका पुजारीहरू र प्रचारकहरूले तिनीहरूलाई भन्न प्रयत्न गरेका थिए, सबै ठिकै छ, सबै कुरा राम्रै छ। तर तिनीहरूमा एकजना थियो, उसले गलत कुराहरूको विरुद्ध कराए। किनभने उसलाई थाहा थियो कि पवित्र परमेश्वर अपवित्र धर्मको आधुनिक प्रवृत्तिमा सन्तुष्ट हुन सक्नुहुन्न। त्यसरी नै स्वर्गको परमेश्वर आज पनि उस्तै हुनुहुन्छ। हाम्रा सबै प्रयासहरू र ठूला कामहरू जुन हामीले गर्न कोसिस गरिरहेका छौँ, परमेश्वर समक्ष रहेको समस्त पवित्र जीवनभन्दा बाहिर उहाँ कहिल्यै पनि प्रसन्न हुन सक्नुहुन्न। हामीले विद्यालयहरू, मन्दिरहरू र पवित्र स्थानहरू निर्माण गर्न सक्छौ, हाम्रो संस्थाहरू हुन सक्छ, हामीले महान कार्यहरू गर्न सक्छौ, तर परमेश्वर तबसम्म सन्तुष्ट हुनुहुने छैन जबसम्म मानव प्राण परमेश्वरको वेदीमा पवित्र हुँदैन र परमेश्वरको कार्यहरूको लागि पवित्र पारिँदैन। र तपाईँले त्यो कहिल्यै पाउनुहुने छैन। तपाईँले हाम्रो प्रार्थनाको सभाहरू यति कमजोर पाउनुहुन्छ, केवल एक मिनटको प्रार्थना हुन्छ र ओछ्यानमा उफ्रनुहुन्छ। लगभग दिनको एक पटक वा दुई पटक मात्र गरेको हामीले पाउँछौ, जबकि हामीहरू सबैजना दोषी छौं। हाम्रो देश नैतिक तौरले पतन भइरहेको छ। हामीसँग जताततै बिलिग्राम र ओरल रोबर्ट्सहरू छन्, तर जबसम्म अमेरिकाको हृदयमा एउटा तिर्खा आउँदैन, यसलाई जीवित परमेश्वरमा फेरि फर्काएर ल्याउन, एउटा जीवित अनुभवमा, जीवित परमेश्वरमा एउटा नमर्ने विश्वासमा, हामीहरू केवल हाम्रा दिमाग पिटिरहेका हुन्छौ जस्तो यसले भनेको छ। हामीले छाती फुलाएर हिँड्न सक्छौ होला, हाम्रो कलरहरू पछाडि परिणत हुने गरी तल सड़कमा हिँड्छौ होला र डाक्टर वा आदरणीय भनेर बोलाइदिएको चाहना राख्छौ। हामीले यस भूमिमा भएको सबैभन्दा महान मण्डलीमा पादरी गर्छौ होला र हामी हुन सक्ने सम्मको यति धार्मिक होलौ कि कुनै पनि मानिसले हाम्रो जीवनमा औंला उठाउन सक्दैन होला। तर जबसम्म त्यो प्राण जुन हामी भित्र छ त्यो परमेश्वरको लागि ज्वलन्त छैन, जबसम्म त्यहाँ केही कुराले उहाँको तीर्षणा गर्दैन। जसरी हरिणले खोलाका पानीको तृष्णा गर्दछ, त्यसरी नै हे परमेश्वर, मेरो प्राणले तपाईँको तृष्णा गर्दछ। जबसम्म हामी त्यस प्रकारको अनुभवमा पुग्न सक्दैनौ, त्यसै कारणले साम्यवाद र यस्तै अन्यले आधारहरू प्राप्त गर्नेछन् जस्तो तिनीहरूले अहिले गरिरहेका छन्, र हामीले गर्न सक्ने सबै सामेल गराउने कार्यले यसलाई कहिल्यै पनि रोक्ने छैन। यो हुन आउनेछ भने भविष्यवाणी गरिएको छ, तर परमेश्वरले आफ्नो मण्डलीलाई बोलाइरहनु भएको छ। कसरी यो सानी स्त्री एलियाको क्षमता भएको हुनुपर्छ, किनभने सामान्यतया तपाईँको क्रियाले तपाईँ के हुनुहुन्छ भनी देखाउँछ, र फेरि उनी परमेश्वरको अगमबक्ताको लागि सत्कारको लागि चुनिएकी थिइन्। याद गर्नुहोस्, उनी एक अन्य जाति थिइन्, एउटा यहुदी होइन। र भूमि गर्मीले जलिरहेको थियो र त्यहाँ कुनै शंका छैन ईशानी स्त्री त्यस क्षमताको भएको नाताले विश्वासीको एउटा चित्रण भएको हुनाले, किनकि हामी देख्छौ कि परमेश्वरले उनलाई बोलाउनु हुने थिएन। यदि उनी परमेश्वरको अगमबक्तालाई सत्कार गर्न सक्ने योग्यको नभएको भए, किनकि उहाँले आफ्नो अगमबक्तालाई त्यस घरमा कहिल्यै पनि पठाउनु हुने थिएन जुन अयोग्य थियो। यो उनको चुनाव थिएन, यो परमेश्वरको चुनाव थियो। यो उनको अगमबक्तालाई आज्ञा थिएन, यो उहाँलाई परमेश्वरको आज्ञा थियो। उनलाई एउटा खोला भएको ठाउँमा राखिएको थियो, कागहरूले उनलाई खुवाउँदै थियो, तर यो केही घटना हुनको लागि परमेश्वरको आज्ञा थियो। परमेश्वर पक्कै पनि एलियाको जस्तै प्रकृति भएको विश्वासीकोमा जानुभयो। उनी एउटा विधवा स्त्री थिइन् र हामी सबै जान्दछौ उनी एउटा विधवा स्त्री, उनको पति मरेको र एउटा जवान केटालाई हुर्काउन कस्तो अवस्थाबाट भएर गएकी होलिन्। र त्यहाँका भूमिहरूमा तिनीहरू आफ्ना बालीहरूमा निर्भर थिए, तिनीहरूसँग कुनै परियोजनाहरू थिएनन् जस्तो आज हामीहरूसँग छ, र रक्षा संयन्त्रहरू तिनीहरू आफ्ना बालीहरूमा निर्भर थिए, र मानिसहरूका अधर्मको र नैतिक पतनको कारणले देशमा खडेरी ल्याएको थियो। यहाँ तिनीहरू सबै भोकले मरिरहेका थिए, र त्यसपछि हामीले पाउँछौ कि निसन्देह रूपमा उनले रात पछि रातभरि प्रार्थना गरेकी थिइन्। जसै उनले भाडाको पिठो तल 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 घट्दै गएको देखिन् र त्यो अवस्थासम्म पुगेको हुनुपर्छ यहाँसम्म कि त्यहाँ भाडामा अर्को कचौरा पिठो निकाल्न समेत मिल्दैन थियो। उनीसँग भएको केवल थोरै मुठी थियो। मृत्यु ठिक प्रवेशद्वार उनको ढोकासम्म आइरहेको थियो, किनकि त्यहाँ त्यो भन्दा बढी पाउने कुनै तरिका थिएन। सम्पूर्ण देश नै भोकमरीमा थियो, र तेल सानो भाँडामा केवल एक चम्मच जति मात्रै बाँकी थियो। केवल त्यति मात्रै तेल र पिठो उनी र मृत्युको बीचमा राखिएको थियो। उनी आफ्नो प्रार्थनाको विषयमा निश्चय नै साँचो रूपमा इमान्दार भएकी हुनुपर्छ। तपाईँ त्यो कुराले आफ्नो घरमा प्रहार हुन दिनुहोस्। यो आज बिहान हामी जति छौ त्यो भन्दा अलि बढी इमान्दार हुनेछ जब हामीलाई थाहा हुन्छ कि मृत्यु हाम्रो ढोकामै छ। र म विश्वास गर्छु हुनसक्छ हामीले सोच्छौ सायद यो कि उनले रातभरि प्रार्थना गरेकी होली, एक दिनको लागि यो व्यवस्था भयो। उनले करिब 3 या 4 वर्ष उमेरको केटाको ओठ पहेँलो भएको देख्न सक्थिन् र उनले आफ्नै हड्डीहरू दुर्बल हुँदै गएको देख्न सक्थिन्, किनकि मासुहरू हड्डीबाट कमजोर हुँदै जाँदै थियो। र यो एउटा डरलाग्दो कुरा भएको हुनुपर्छ, किनकि यस आमाले यी कुराहरू भइरहेको देखिरहेकी थिइन् र अझै परमेश्वरको अघि हात फैलाएर दिन र रात प्रार्थना गर्दै। अब हामी एक मुठी पिठो र एक चम्चा तेलमा छौ। तपाईँलाई थाहा छ यो एउटा अनौठो कुरा हो। परमेश्वरले यो कुरा हरेकको हृदयमा जान दिनुभएको होस्। यदि मैले फेरि प्रचार गरेको कहिल्यै तपाईँले देख्नु भएन भने यो एउटा सन्देश होस्। यो अनौठो हो, सबैभन्दा अनौठो कि कहिलेकाहीँ परमेश्वरले त्यस तरिकामा काम गर्नुहुन्छ। तपाईँलाई थाहा छ जब हामीले आफ्नो पाप स्वीकार गर्छौ र परमेश्वरले चाहनु भएको सबै आवश्यकता पूरा गर्छौ, हामी परमेश्वरमा विश्वास गर्छौ। त्यहाँ एउटा अवस्था पूरा गर्नु पर्दछ र यो उहाँको इच्छा अनुसार हुनुपर्छ, र हामीले हाम्रा पापहरू स्वीकार गर्यौं र हामीले गरेका सबै गल्तीहरू सही बनायौं, कसरी गर्ने भनी जानेका सबै कुरा सही गर्यौं, प्रत्येक आवश्यकता जुन परमेश्वरले बनाउनु भएको छ या माग्नु भएको छ हामीले ती आवश्यकताहरू पूरा गरेका छौं, र अझै पनि उहाँ मौन रहनुहुन्छ। उहाँले बिल्कुल हामीलाई उत्तर दिनुहुँदैन। म निश्चित छु कि म मानिसहरूसँग बोल्दैछु यस बिहानीमा जो त्यस ठाउँमा आएका थिए। म आफै नै त्यहाँ धेरै चोटि आएको छु। जब म वापस फर्केर गए र जीवनका पुराना कुराहरूलाई हेरे र सबै पत्थरहरू पल्टाए र मैले केही कुरा गलत गरेको छु भने थाहा पाए, म गएर यसलाई स्वीकार गर्छु र भन्छु, परमप्रभु परमेश्वर, म यसलाई ठिक बनाउँछु र गएर त्यसो गर्छु। त्यसपछि फेरि फर्केर आउँछु र भन्छु, अब प्रभु तपाई परमेश्वर हुनुहुन्छ, तपाईँले मलाई जवाब दिनुहुनेछ। निश्चय नै मैले प्रत्येक अनुरोधहरूलाई पूरा गरे जुन तपाईँले मलाई गर्नुको निम्ति चाहनुहुन्थ्यो र मैले सबै आवश्यकताहरू पूरा गरेको छु। र अझै पनि उहाँ कुनै जवाब दिनुहुन्न, मौन रहेको देखिन्छ। त्यही नै बेला हो जहाँ तपाईँ पक्का हुनुपर्छ कि उहाँ नै परमेश्वर हुनुहुन्छ भने। हताश नहुनुहोस्। केवल एकमात्र कुरा यो हो कि तपाईँको हृदयमा परमेश्वरमा निश्चित हुनुहोस्। मेरो पाठ, कुनै पनि कुरा गर्नुभन्दा अघि पहिले निश्चित हुनुहोस्, तपाईँको हृदयमा निश्चित हुनुहोस् कि यो परमेश्वर हुनुहुन्छ र उहाँले भन्नुभएको सबै कुरा तपाईँले पूरा गर्नुभयो भने तब तपाईँ निश्चित हुनुहुन्छ कि उहाँ नै परमेश्वर हुनुहुन्छ भने। त्यही नै हो, जब विश्वासले काम गर्न जान्छ ठिक त्यहाँ विश्वास स्थिर रहन्छ, किनकि यसलाई थाहा छ कि उहाँ नै परमेश्वर हुनुहुन्छ र तपाईँले प्रत्येक माग पूरा गर्नुभयो। तपाईँले विश्वास गर्नुहुन्छ कि उहाँ परमेश्वर हुनुहुन्छ र तपाईँको विश्वास स्थिर रहन्छ। ओ, उहाँको नाउँ धन्यको होस्। विश्वास अस्थिर हुँदैन, किनकि यसलाई निश्चित छ कि परमेश्वर हुनुहुन्छ र उहाँलाई कर्मठतापूर्वक खोज्नेहरूलाई एउटा इनाम दिनुहुने हुनुहुन्छ। यो तल गहिराईमा गएको होस् र तपाईँबाट कहिल्यै नहटेको होस्। रनाम टेबरनेकल, यदि तपाईँले परमेश्वरको आवश्यकताहरू पूरा गर्नुभयो र तपाईँको हृदयमा उहाँ हुनुहुन्छ भने विश्वास गर्नुभयो, परमेश्वरले केवल तपाईँको विश्वासको जाँच गर्दै हुनुहुन्छ, किनकि उहाँले त्यसो गर्न मन पराउनुहुन्छ। तपाईँले आफ्नो पापहरू स्वीकार गर्नुभयो र परमेश्वरले चाहनुभएको सबै मागहरू तपाईँले पूरा गर्नुभयो र अझै पनि उहाँ मौन रहनुहुन्छ भने याद गर्नुहोस्, विश्वासले भन्छ कि उहाँ हुनुहुन्छ। त्यसपछि विश्वासले त्यसलाई समात्छ, यो थाहा नहुँदै पनि कि यो के हो, तर यसलाई उहाँ हुनुहुन्छ भन्ने थाहा छ र उहाँ हुनुहुन्छ भन्ने कुरामा यो निश्चित छ। तब याद गर्नुहोस्, यही उहाँ हुनुहुन्छ, उहाँको वचन सत्य हुनु पर्दछ र यदि उहाँले तपाईँलाई यी परिस्थितिहरू पूरा गर्नको लागि चाहनुभयो र तपाईँले पूरा गर्नुभयो भने उहाँ आफ्नो वचन पूरा गर्न बाध्य हुनुहुन्छ। पछाडि हटेर यो नभन्नुहोस्, ठिक छ, म कहिल्यै पनि निको भइन, म ओ तपाईँ गरिब र कमजोर विश्वास, त्यसमा विश्वास नगर्नुहोस्। यदि सबै कुरा स्वीकार गरियो र सबै कुरा बाहिर फालियो र तपाईँले परमेश्वरको आवश्यकता पूरा गर्नुभयो, विश्वासले ठिक त्यहाँ स्थिर रहन्छ। यसलाई हल्लाउने त्यहाँ केही पनि हुने छैन, उहाँ हुनुहुन्छ र तपाईँ निश्चित हुनुहुन्छ। तर परमप्रभुको प्रतीक्षा गर्नेहरूको बल फेरि नयाँ हुनेछ, तिनीहरू चिल्झै माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्, तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। प्रतीक्षा गर्नुहोस्, जब तपाईँले उहाँको आवश्यकताहरू पूरा गर्नुहुन्छ त्यसले तपाईँको विश्वासलाई एउटा प्रदर्शनीमा ल्याउँदछ। यदि तपाईँले पूरा गर्नुभएको छ भने परमेश्वरको मागहरू बनाइयो या पुर्याइयो र तपाईँले यसलाई पूर्ण रूपमा विचार गर्नुभयो र तपाईँले ती सबै कुरा गर्नुभयो जुन परमेश्वरले खोज्नुभएको थियो, तब तपाईँको विश्वास ठिक त्यही ढुक्क रहन्छ कि उहाँ परमेश्वर हुनुहुन्छ। परमेश्वरमा निश्चित हुनुहोस्। तपाईँलाई थाहा छ, उहाँ हामीलाई जाँच गर्न मन पराउनुहुन्छ, उहाँले तपाईँको विश्वासको प्रतिक्रिया हेर्न मन पराउनुहुन्छ। के तपाईँलाई त्यो थाहा थियो, तपाईँले कसरी प्रतिक्रिया गर्नुहुनेछ भनेर परमेश्वरले हेर्न मन पराउनुहुन्छ। जब तपाईँ भन्नुहुन्छ, ओ परमप्रभु, म तपाईँलाई विश्वास गर्छु, तपाईँ मेरो मुक्तिदाता हुनुहुन्छ, म विश्वास गर्छु कि तपाईँ नै चङ्गाईकर्ता हुनुहुन्छ, म विश्वास गर्छु कि तपाईँ मात्र एक हुनुहुन्छ जसले पवित्र आत्मा दिनुहुन्छ र जे कुरा मलाई आवश्यकता भइरहेको छ तपाईँ नै परमेश्वर हुनुहुन्छ जसले त्यो दिनुहुन्छ। र त्यसपछि जब तपाईँले सबै आफ्ना पापहरू स्वीकार गर्नुभयो र परमेश्वरलाई के गर्नेछु भने प्रतिज्ञा गर्नुभयो, यदि उहाँले तपाईँलाई निको पार्नुहुनेछ भने र त्यसपछि यो पूरा नभएकै कारणले तपाईँ कायर जसरी कुनै अरू ठाउँतिर भाग्नुहुन्छ, परमेश्वरले त्यो प्रयोग गर्न सक्नुहुन्न। उहाँले तपाईँलाई प्रयोग गर्नको लागि त्यहाँ कुनै बाटो नै छैन, उहाँले तपाईँलाई उत्तर दिनको लागि त्यहाँ कुनै बाटो नै छैन। किनभने उहाँले केवल विश्वासको माध्यमबाट मात्रै उत्तर दिनुहुन्छ, तब अचानक तपाईँ टाढा जानुहुन्छ र उहाँले उत्तर दिन सक्नुहुन्न। तर वास्तविक सच्चा विश्वास त्यहाँ खडा हुन्छ, यो निश्चित भएर कि परमेश्वर हुनुहुन्छ, निश्चित हुनुहोस् कि उहाँ हुनुहुन्छ। यदि परमेश्वरले यी कुराहरू पूरा गर्नको लागि भन्नुहुन्छ, तपाईँ पापहरू स्वीकार गर्न र अन्य यस्तै, र तपाईँले यो गर्नुभएको छ, विश्वासले भन्छ कि उहाँ हुनुहुन्छ, यो निश्चित छ कि यो पूरा हुनेवाला छ। तपाईँको अनुरोध प्रदान गरिनुपर्छ। ओ, म आशा गर्छु कि तपाईँले यो छुट्याउनु हुने छैन। यदि तपाईँ परमेश्वरमा निश्चित हुनुहुन्छ, परमेश्वर उहाँको वचनमा निश्चित हुनुहुन्छ, उहाँ केवल तपाईँलाई जाँच गर्नको लागि पर्खिरहनु भएको छ। उहाँले यो धेरै पटक गर्नुभयो। आउनुहोस् एक दुईटा मामलालाई अभ्यास गरौं। आउनुहोस् हिब्रू छोरा छोरीहरूलाई हेरौं। तिनीहरूले मूर्तिलाई ढोक्नु हुन्न थियो, परमेश्वर तिनीहरूमा विश्वस्त हुनुहुन्थ्यो। र जब तिनीहरूले सुने कि तिनीहरू आगोको भट्टीमा जानुपर्छ भनेर, तिनीहरूले भने हाम्रो परमेश्वरले हामीलाई यस भट्टीबाट बचाउन सक्षम हुनुहुन्छ, तर यदि उहाँले यो गर्नुभएन भने हामी तपाईँको कुनै पनि मूर्तिहरूलाई ढोग्नेवाला छैनौं। हेर्नुहोस्, तिनीहरू परमेश्वरमा पक्का र निश्चित थिए। तिनीहरूलाई थाहा थियो कि उहाँ यहोवा हुनुहुन्छ, तिनीहरूलाई थाहा थियो कि उहाँले प्रार्थनाको उत्तर दिनुहुन्थ्यो, तर चाहे उहाँले तिनीहरूको मामलामा गर्नुभयो या गर्नुभएन, यो भलाइकै निम्ति हुनु पर्थ्यो। त्यसैले तिनीहरूले केवल आफ्नो अभिव्यक्ति दिए, तिनीहरूका पापहरू स्वीकारे र मृत्युमा गए। जब तिनीहरू आगोको भट्टीमा जाँदै थिए, तिनीहरूलाई थाहा थियो कि तिनीहरू निश्चित थिए कि यदि परमेश्वरले तिनीहरूलाई जलाउनुहुन्छ भने उहाँले तिनीहरूलाई फेरि पनि जीवित पार्नुहुनेछ पुनरुत्थानमा। तिनीहरू परमेश्वरमा निश्चित थिए किनभने तिनीहरूले जान्दथे कि परमेश्वरले सबै कुरा भलाइकै निम्ति काम गर्नुहुन्छ। र जब हामी परमेश्वरमा निश्चित हुन्छौ, हामी जान्दछौ कि परमेश्वरले सबै काम हाम्रो भलाइकै लागि गर्नुहुन्छ। त्यसैले तिनीहरूले एउटा भनाई गरे, तिनीहरू निश्चित थिए र तिनीहरू सिधै दन्क्योको आगोको भट्टीमा पसे र परमेश्वरले तिनीहरूलाई त्यहाँ जान दिनुभयो, बसिरहनु भयो। तिनीहरूलाई हेर्दै उहाँले तिनीहरूको प्रतिक्रिया हेर्न चाहनुहुन्थ्यो। जब राजाले भने तुरै बज्दा के तिमीहरू झुक्यौ, तिनीहरूले भने होइन, हामीहरू झुकेनौ, त्यहाँ तपाईँको विश्वास छ, कसेर समातिरहेको छ। ठिक छ, त्यसो भए यदि तिमीहरूले झुकेनौ भने के तिमीहरूलाई मेरो आदेश थाहा छ? हो, हामीलाई तपाईँको आदेश थाहा छ। मेरो आदेश यो छ कि त्यो भट्टी पहिलेको भन्दा सात गुणा तातो पारिनेछ र म तिमीहरूलाई त्यहाँ फालिदिनेछु। के अब तिमीहरू झुक्न चाहन्छौ? होइन, हामीले ढोक्दै छैनौ, त्यहाँ तिनीहरूको विश्वास छ। परमेश्वरले भन्नुहुन्छ, ठिकै छ, म हेर्छु यिनीहरूले यसको बारेमा के गर्छन्, म हेर्नेछु यिनीहरूको विश्वासको के प्रतिक्रिया छ। त्यसैले तिनले भने, तिनीहरूको हातहरू बाँधिदेऊ र तिनीहरूको खुट्टाहरू बाँधिदेऊ र तिनीहरूलाई भट्टीमा हाल्न सुरु गर। र तिनीहरूको अनुहारमा आगोसँग तिनीहरू भट्टीतिर गए। परमेश्वर अझै पनि उभिएर यसलाई हेर्दै हुनुहुन्थ्यो, तर तिनीहरू निश्चित थिए कि उहाँ नै परमेश्वर हुनुहुन्छ भने। तिनीहरूले आफ्नो कबुली गरेका थिए, तिनीहरूले जानेका सबै कुराहरू तिनीहरूले ठिक बनाएका थिए, उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरामा तिनीहरू निश्चित थिए। त्यसैले तिनीहरू सिधै त्यस आगोको भट्टीमा गए। ठिक अन्तिम क्षणमा उहाँ स्वर्गहरूबाट सवार हुँदै एउटा बतासको रथमा आउनुहुन्छ। तिनीहरूलाई सान्त्वना दिँदै र कुरा गर्दै गर्दा तिनीहरूबाट हावाको झोका फाल्नुहुन्छ। परमेश्वरले तपाईँको विश्वासलाई त्यस बिन्दुमा आउन दिनुहुन्छ जहाँ यसले प्रतिक्रिया गर्छ। पुरानो नियममा त्यहाँ अय्युब थियो, जब हामीलाई दोष लगाउने शैतानले उनलाई एउटा गोप्य पापी भएको भने दोष लगाए। तर अय्युबलाई थाहा थियो कि उनले पाप गरेका थिएनन् भने। उनलाई थाहा थियो कि उनले गरेका सबै कुराहरू स्वीकार गरेका छन् र होमबलि पनि चढाएका छन्। त्यो परमेश्वरको आवश्यकता थियो, त्यो सबै थियो जुन परमेश्वरलाई चाहिन्थ्यो, त्यो होमबलि र पाप स्वीकारोक्ति। र अय्युबले ती कुराहरू गरेका थिए र शैतानले भन्यो, म त्यसको ऊँटहरू लिनेछु किनकि उनी एउटा धनी मानिस हुन्, म उसको भेडा लिनेछु। र अन्तमा त्यसले उनको बच्चाहरूलाई लिए जो उनको हृदयको सबैभन्दा नजिक थियो। अझै पनि अय्युब समयोचित रहे किनकि उनलाई थाहा थियो कि परमेश्वर, उनी निश्चित थिए कि उहाँ परमेश्वर हुनुहुन्छ भने, किनकि उनले उहाँसँग बोलेका थिए र उनले उहाँको मागहरू पूरा गरेका थिए। उनले तल खोजे र पाए कि मैले सबै होमबलि चढाएको छु। मैले मेरो हृदयमा भनेको छु, सायद जब मेरो छोराहरूले एउटा एउटा भोज दिए र मेरा छोरीहरू उपस्थित भए, सायद हुन सक्छ तिनीहरूले गोपीय रूपमा आफ्नो हृदयमा पाप गरेका थिए, त्यसैले म तिनीहरूबाट एउटा होमबलि चढाउनेछु र तिनीहरूको गल्तीको स्वीकार गर्नेछु। ओ परमेश्वर, जब एउटा व्यक्तिले परमेश्वरले गर भन्नुभए बमोजिम पूरा गर्छ, ऊ निश्चय छ कि उहाँ परमेश्वर हुनुहुन्छ, उहाँले उत्तर नै दिनुपर्छ। विश्वासले हरेक पटक उहाँलाई दृश्यमा बोलाउँदछ। जब जे सही छ भने तपाईँले जानेको कुरा तपाईँले गर्नुभएको छ, जब तपाईँले उहाँको माग पूरा गर्नुभएको छ, जब तपाईँले स्वीकार गर्नुभएको छ र सही बनाउनु भएको छ र प्रायश्चित गर्नुभएको छ र यसलाई परमेश्वर समक्ष राख्नुभएको छ, मलाई मतलब छैन कि उहाँ कति मौन हुनुहुन्छ, उहाँ अझै पनि परमेश्वर हुनुहुन्छ। त्यहाँ त्यो विश्वास राख्न प्रतीक्षा गरी रहनु भएको छ। तपाईँले तपाईँको काम गर्नुभयो, अब उहाँले तपाईँको कामद्वारा तपाईँको विश्वास हेर्न चाहनुहुन्छ। तपाईँले के गर्नुहुनेछ भने उहाँले हेर्न चाहनुहुन्छ। यदि तपाईँ अभिषेक गरिएको हुनुहुन्छ र तपाईँको निम्ति प्रार्थना गरिएको छ भने तपाईँले यसको बारेमा के विश्वास गर्नुहुन्छ भने परमेश्वरले हेर्नलाई पर्खिरहनु भएको छ र अर्को आइतबार यस सहरबाट भएर आएको चङ्गाईकर्ताको लागि अर्को आइतबार नभाग्नुहोस् र भोलिपल्ट भागदौड नगर्नुहोस्। उहाँ तपाईँको विश्वासप्रति तपाईँको प्रतिक्रिया हेर्नलाई प्रतीक्षा गर्दै हुनुहुन्छ। अर्को दिन पछाडि गएर यो नभन्नुहोस्, मलाई कस्तो नराम्रो लागेको छ, मलाई लाग्दैन कि म निको भएको छु। पहिलो त तपाईँ प्रार्थनाको पंक्तिमा रहनको लागि उचित हुनुहुन्न, तपाईँ हुनुहुन्न, तपाईँ हुनुहुन्न, तपाईँ अझै पनि तयार हुनुहुन्न। तपाईँ विश्वास गर्नुहुन्न कि उहाँ परमेश्वर हुनुहुन्छ भने म गर्दिन। तपाईँले भन्नुहोला, भाइ ब्रनाम, म तपाईँसँग असहमत छु। तपाईँको आफ्नै कामले तपाईँ के हुनुहुन्छ भने प्रमाणित गर्छ। तिनीहरूको फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। यदि एउटा मानिसले आफूलाई इसाई हुँ भन्छ र उसले अझै पनि रक्सी पिउँछ, धुम्रपान गर्छ र जुवा खेल्छ र फोहोर ठट्टा गर्छ र भन्छ बाइबलको अंश सही छ र केही अंश सही छैन, उनले सुसमाचार पनि प्रचार गर्ला र बाइबलको हिस्सा अस्वीकार पनि गर्ला, ऊ अझै पनि एउटा पापी हो, ऊ अझैसम्म सही छैन। तर जब तपाईँ खुलेआम स्वीकार गर्नुहुन्छ कि परमेश्वर उही परमेश्वर हुनुहुन्छ र तपाईँको जीवन उहाँकै हातमा सुम्पिएको छ, यो हुनको लागि परमप्रभु म तपाईँको माटो हुँ, तपाईँ कुमाले हुनुहुन्छ, तब तपाईँ के माग्नुहुन्छ माग्नुहोस्। विश्वास कहिल्यै पनि ढलफल हुँदैन, यो ठिक त्यहाँ खडा हुनेछ। यद्यपि परिस्थितिहरू दायाँदेखि बायाँमा झर्छन् जस्तो देखिन्छ, तर त्यो विश्वास कहिल्यै पनि हल्लिँदैन, किनभने उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरामा तपाईँ निश्चय हुनुहुन्छ र यदि उहाँ परमेश्वर हुनुहुन्छ भने उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ। उहाँले एउटा प्रतिज्ञा गरेर यसलाई तोड्न सक्नुहुन्न। यदि उहाँ परमेश्वर हुनुहुन्छ भने उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नु पर्दछ। ओ, मलाई त्यो मनपर्छ, उहाँ यो सँगै बस्नु नै पर्छ। अय्युबले आफ्ना भेटीहरू चढाए, उनले सबै कुरा गरे, उनलाई थाहा थियो कि उनी सही थिए भने, र यहाँनिर मण्डलीको सदस्यहरू आउँछन्, केही अन्य नामधारी मण्डलीकाहरू भने, अय्युब तिमी एउटा पापी हो भनेर स्वीकार गर्न सक्छौ, किनकि तिमी एउटा पापी नभएसम्म परमेश्वरले तिमीलाई यसरी सजाय दिनुहुन्न थियो। तर अय्युबले भने, मैले मेरो स्वीकारोक्ति गरेको छु, मैले परमेश्वरको अगाडि होमबलि चढाएको छु र म एउटा पापी होइन। उनलाई थाहा थियो कि उनी कहाँ उभिरहेका छन् भने। त्यसपछि सबै कुरा चलिरहेको थियो, बिल्कुल त्यसरी नै लगातार गइरह्यो। जति कठिन त्यो हुन सक्थ्यो त्यो हुँदै गयो, अय्युबलाई गिराउन प्रयास गर्दै, र अय्युबलाई त्यो एउटा ठाउँमा ल्याउनको लागि कि जहाँ उनले परमेश्वरलाई अस्वीकार गर्नेछन् र होमबलि पनि अस्वीकार गर्नेछन्। तपाईँले स्वीकार्नु भएको कुनै पनि कुराको लागि ठिक त्यही मिनटमा तपाईँले पालन गर्न थाल्नुभयो भने यसले तपाईँको कमजोरी परमेश्वरप्रति तपाईँको शंका देखाउँछ। तपाईँले परमेश्वरलाई केही पनि कुरा माग्नुहोस् र यसलाई शंका गरेर हिँड्नुहोस्, तब तपाईँ एउटा शंका गर्ने व्यक्ति हुनुहुन्छ र एक विश्वासी होइन। अय्युबलाई थाहा थियो उनी कहाँ खडा छन् भने, र त्यस जगमा अडिग रहे। यसमा अचम्म मान्नु पर्दैन कि पेरोनेटले आफ्नो मर्ने घडीमा भनेका थिए, ख्रिस्ट ठोस चट्टानमा म खडा छु, सबै अरू मैदान डुब्दै गरेको बालुवा हो। अय्युबको स्वीकारोक्तिको त्यो ठोस चट्टानमा, यहाँसम्म कि उनकी प्रिय पत्नीले पनि छोडेर गइन्। जब उनको स्वास्थ्य कमजोर भयो र फोका उनको शरीरभरि थियो र उसले आफैलाई धिकार्यो र उनी जन्मेको दिनलाई सरापे भने, घाम पनि उज्यालो नहोस् र रातमा चन्द्रमा नबलोस्। उनको पत्नीले भनिन्, अय्युब तपाईँ दयनीय हुनुहुन्छ, तिमी परमेश्वरलाई सरापेर किन मर्दैनौ। उनले भने, तिमी एक मूर्ख आइमाई जस्तै कुरा गर्दछौ। उनी निश्चित थिए त्यहाँ एउटा परमेश्वर हुनुहुन्छ भने र उनले आवश्यकताहरू पूरा गरेका थिए, ओ म धार्मिक महसुस गर्दछु। उनलाई थाहा थियो कि उनले परमेश्वरको आवश्यकताहरू पूरा गरेका थिए र त्यो नै काफी थियो। परमेश्वरले उनको विश्वासलाई जाँच गर्दै हुनुहुन्थ्यो। उहाँले तपाईँको पनि परीक्षा लिनुहुनेछ, उहाँले मेरो पनि लिनुहुनेछ। तर जब हामीले उहाँको आवश्यकताहरू पूरा गर्छौ, पश्चाताप गर र तिमीहरूका पाप क्षमाको निम्ति यीशु ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा ल्याऊ र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ। त्यो उहाँको प्रतिज्ञा हो। तपाईँहरू मध्ये कोही बिमार हुनुहुन्छ, उसले मण्डलीका एल्डरहरूलाई बोलाओस्, उनीहरूले तेलले अभिषेक गरोस् र प्रार्थना गरिदियोस्। विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ र परमेश्वरले तिनीहरूलाई उठाउनुहुनेछ, त्यसले पूर्ण गराउँछ। एक अर्कामा आफ्ना गल्तीहरू स्वीकार गर्नुहोस् र एकले अर्काको निम्ति प्रार्थना गर्नुहोस्। तपाईँले परमेश्वरको आवश्यकताहरू त्यहाँ पूरा गर्नुभयो। विश्वास गर्नेहरूमा यी चिन्हहरू हुनेछ। मेरो नाउँमा तिनीहरूले भूतहरू भगाउनेछन्, तिनीहरूले अन्य भाषाहरूमा बोल्नेछन्। यदि तिमीहरूले सर्पलाई लियो या विषालु चीजहरू पियो भने पनि त्यसले तिमीहरूको नोक्सानी गर्ने छैन। यदि तिनीहरूले बिरामीहरूमाथि आफ्ना हातहरू राखे भने तिनीहरू निको हुनेछन्। त्यही नै काफी छ। परमेश्वरमा निश्चित हुनुहोस्, पक्का हुनुहोस् कि तपाईँको हृदयमा कि त्यो परमेश्वरको वचन हो भनी विश्वास गर्नुहोस्। अयुब निर्धक्क थिए। उनको श्रीमतीले भनिन्, तपाईँ किन उहाँलाई सरापेर मर्नु हुँदैन, किन तपाईँ हर समय झन बिजोक हुँदै जानु भइरहेको छ? शैतानले त्यस्ता कुराले तपाईँलाई प्रहार गर्न कति मन पराउँछ। किन तपाईँ अभिषेक भएको बेलादेखि अहिलेसम्म केही फरक नै आएको छैन? तपाईँको लागि त्यस प्रचारकहरूले प्रार्थना गरेको समयदेखि तपाईँमा कुनै उन्नति नै भएको छैन। पहिलो त ती प्रचारकहरू नै सही छैनन्। ती प्रचारकहरूको विषयले कुनै पनि फरक नै पार्दैन। यो त जीवित परमेश्वरमा तपाईँको विश्वास हो जसले जोड्छ। प्रचार के हो भन्ने कुरा होइन, यो त परमेश्वर चाहिँ के हुनुहुन्छ भन्ने कुरा हो। प्रचारकले कहिल्यै पनि प्रतिज्ञा गरेको थिएन, परमेश्वरले प्रतिज्ञा गर्नुभयो। यो प्रचारकसँग सम्बन्धित होइन, यो परमेश्वरमा हो र त्यो परमेश्वर हुनुहुन्छ भन्ने विश्वासमा तपाईँको आस्था हो। त्यसैले परमेश्वरमा निश्चित हुनुहोस्, यो परमेश्वर हुनुहुन्छ भन्ने कुरामा निश्चित हुनुहोस् र त्यो परमेश्वरको वचन हो र परमेश्वर उहाँको वचनमा हुनुहुन्छ। र अय्युबले भने, तिमी एक मूर्ख आइमै जस्तै कुरा गर्दछौ भने परमप्रभुले नै दिनुभयो र परमप्रभुले नै लानुभयो, परमप्रभुको नाउँ धन्यको होस्। त्यहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरामा उनी निश्चित थिए। र जब उनले ती कुरा आफ्नो मुखबाट निकाले, मेघ गर्जन गर्जिन थाल्यो र बिजुली चम्कन थाल्यो। परमेश्वर त्यस परिदृश्यमा चहलपहल गर्नुभयो। यसले सधैँ परमेश्वरलाई दृश्यमा बोलाउँदछ। उहाँ लामो समयसम्म चुप भइबस्नुभयो। त्यही नै हो जुन उहाँले गरिरहनु भएको छ। यी नरक बन्धनमा भएका अमेरिकी झुण्डाहरूलाई हेर, मण्डली जाने पाखण्डीहरू, म रिसाएको छैन, तर पापले त्यो कसैलाई पनि रिस उठाउँछ जो परमेश्वरसँग सही दिशामा छ। देशसँग रिसाएको होइन, मानिसहरूसँग रिसाएको होइन, तर म शैतानसँग रिसाएको छु जसले मानिसहरूलाई अन्धा बनाउन यी कुराहरू गरायो। यी अन्धा पास्टर र प्रचारकहरूले त तिनीहरूलाई एउटा सानो मानव निर्मित धार्मिक सिद्धान्तसँग जान दियो। तपाईँ फेरि नयाँ गरी जन्मनुपर्छ र परमेश्वरले आफ्नो वचन राख्नुहुन्छ। त्यसले तिनीहरूलाई सुस्त पारिरहेको कुरामा त्यसलाई हेर्दै हुनुहुन्छ। त्यहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरामा निश्चित भएको बेस हुन्छ। ईश्वरत्वको रूप धारण गर्ने र यसको शक्तिलाई चाहिँ इन्कार गर्ने। यो गरिब सानो आइमै उनलाई थाहा थियो कि उहाँ परमेश्वर हुनुहुन्छ भने, जसै त्यो भाडामा खाना तल झर्दै तल 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 गयो, हरेक चोटि परिस्थिति झनै खराब र खराब हुँदै गयो। तर परमेश्वरले यसलाई त्यही तरिकामा नै हुन दिनुभयो। उहाँले त्यसो गर्न मन पराउनुहुन्छ। उहाँले तपाईँको विश्वासलाई एउटा परीक्षामा राख्न मन पराउनुहुन्छ, यो हेर्नको लागि कि तिनीहरूले यसमा कस्तो व्यवहार देखाउनेछन्। तपाईँको निम्ति अभिषेक हुन र प्रार्थना गर्न दिनुहुन्छ, त्यसपछि झन खराब बनाउनुहुन्छ। भन्नुभयो, आइज शैतान, यसलाई परीक्षामा पार, मलाई थाहा छ, यसले मलाई विश्वास गर्छ। परमेश्वरलाई सधैँ आशिष होस्, ओ प्रभु, यसलाई अहिले एउटा परीक्षामा पार, मलाई थाहा छ कि यसले मेरो वचनलाई विश्वास गरेको छ। के उहाँले तपाईँको लागि यसो भन्न सक्नुहुन्छ? उहाँले त्यो अय्युबको लागि भन्नुभयो, तैँले चाहेको जे पनि गर त्यसलाई, तर तैँले त्यसको जीवन लिने छैनस्, किनकि मलाई थाहा छ कि यसले मलाई प्रेम गर्छ, यसले होम बलि चढाएको छ, त्यसले माग पूरा गरेको छ, मैले गर भनेको कुरा त्यसले गरेको छ र त्यसले यो विश्वास गर्छ। अब तैँले चाहे अनुसार त्यसलाई कोइलाहरूमा पारेर लान सक्छस्। त्यसले ऊबाट सबै कुरा छिन्यो। जब उहाँले दिनुभयो, परमेश्वरले दोब्बर रूपमा यसलाई फर्काउनु भयो। निश्चय नै उहाँले दिनुहुनेछ। उहाँले हाम्रो विश्वासलाई एउटा परीक्षामा राख्नुहुन्छ, यो हेर्नको लागि कि यदि हामीले उहाँ परमेश्वर हुनुहुन्छ भनी वास्तवमै विश्वास गर्छौं। त्यस सानी स्त्री कुनै शंका छैन, भनिन्, मैले प्रार्थना गरे, मलाई थाहा छ कि म अयोग्य अन्य जाति हुँ, याद गर्नुहोस्, येशूले उनको विषयमा बाइबलमा बोल्नुभएको छ। उहाँले भन्नुभयो के एलियाको समयमा त्यहाँ धेरै विधवाहरू थिएनन्, तर उनलाई केवल एउटा विधवाकोमा पठाइयो र उनी एउटा अन्य जाति थिइन्। ओह, उहाँले भन्नुभयो म प्रार्थना गर्छु। हुनसक्छ जब उनले त्यो अन्तिम सानो रोटी देखिन्, मृत्यु मूलद्वारबाट प्रवेश गर्यो र ढोकामा आयो, अर्को पटक टोक्यो कि रोटीको एक भाग र उनी र उनको छोरा त्यही मृत्यु हुन्छ। म उनलाई देख्न सक्छु रातभर प्रार्थना गरिरहेको, तातो हावा बग्दैछ र पृथ्वी सुक्खा थियो र मानिसहरू सड़कहरूमा रुदै र चिच्याउँदै थिए। उनी घरको वरपर हिँडिन्, उनले आफ्नो छोरालाई हेरिन्, त्यसको सानो सुरुवालमा हेरिन्, त्यो सबै फाटेको थियो र उनको खुट्टा टाँसिरहेको थियो, उनको आफ्नै हातलाई हेरिन्, चौरिएको थियो। उनी अगाडि पछाडि हिँडिन्, तर उनले भनिन् मलाई थाहा छ कि उहाँ परमेश्वर हुनुहुन्छ, मैले मेरा सबै पापहरू स्वीकार गरेको छु, उहाँले चाहनु भएको सबै कुरा मैले गरेकी छु, उहाँको महिमाको लागि म हाम्रो जीवन मागिरहेको छु। परमेश्वरले उनलाई देख्नुभयो। अन्य बाँकीहरू बाहिर गएर कुनै ठाउँमा आफैलाई सुन्दर बनाई एउटा ठूलो नृत्य गर्दै थिए, आधुनिक टेलिभिजन कार्यक्रम वा अन्य केही संसारको ढाँचामा बस्दै थिए, तर त्यस महिला परमेश्वरसँग एक्लै थिइन्। दिउँसोको उज्यालो सुरु भयो, उनले भनिन् यो सानो बच्चाले केही खानेकुराको लागि रातभरि रोयो, एउटा सानो मुठीभरको पिठोले म के गर्न सक्छु र? तपाईँलाई थाहा छ त्यो खाना ख्रिस्ट हुनुहुन्थ्यो। कुनै पनि बाइबलको विद्यार्थीलाई थाहा छ कि ख्रिस्ट अन्न भेटी हुनुहुन्थ्यो र त्यो अन्नबली पनि एक विशेष खालको बीजको सहित तबसम्म पिस्न पर्थ्यो जबसम्म यसले मकैको पिठो सानो टुक्रामा त्यही तरिकामा काट्दैन थियो, किनभने येशू ख्रिस्ट हिजो आज सदा सर्वदा एक समान हुनुहुन्छ र हरेक विश्वासीले विश्वास गर्छ र यसैमा रहन्छ। हालेलुया! तपाईँ आफूले चाहनु भएको सबै पुरानो चिसो देखावटी धर्म राख्न सक्नुहुन्छ। मेरो लागि म विश्वास गर्छु कि ख्रिस्ट येशू हिजो आज र सदा सर्वदा एक समान हुनुहुन्छ। म अविश्वासीहरूको संसारमा मेरो पक्ष यसमा राख्दछु। म अझै पनि विश्वास गर्दछु कि उहाँ हिजो आज र सधैँभरि समान हुनुहुन्छ। ती बीचकोषले हरेक भागलाई एक समानले काट्दछ, किनभने उहाँ समान हुनुहुन्छ। उहाँ उही परमेश्वर हुनुहुन्छ जो उहाँ पहिले हुनुहुन्थ्यो, उहाँ ठिक अहिले हुनुहुन्छ, आज बिहान उहाँ सधैँ समान हुनुहुनेछ। त्यही नै खानाको अर्थ हो र तेलको अर्थ हो आत्मा, जस्तो हामीलाई इजकेल 4 अनुसार थाहा छ र त्यस्तै त्यही नै कारण हो हामीले तेलले अभिषेक गर्छौँ। यो आत्मा हो, यो के हो? सन्त 4 अनुसार पिताले त्यस्तालाई खोज्नुहुन्छ जसले उहाँलाई आत्मा र सत्यतामा आराधना गर्दछ। येशू सत्य हुनुहुन्थ्यो, उहाँ अन्नबलि हुनुहुन्थ्यो र यो तेल आत्मा थियो र आत्मा सत्यतासँग मिसिएको त्यसले केही कुरा ल्याउनु पर्छ। त्यो दुईटालाई सँगै राख्नुहोस्, यसले एउटा रोटी बनाउँछ। हो, तपाईँको विश्वास कहाँ छ? जब परमेश्वरको वचन यसको सरलतामा प्रचार गरियो, यद्यपि यसको शक्तिमा गरियो, त्यो येशू हिजो आज र सधैँभरि समान हुनुहुन्छ र वचन पिठोको लागि जान्छ र यससँग मिसाउनको लागि तपाईँले तेल पाउनु भएको छ। यो केवल थोरै मुठीभर या एक चम्चा छ होला, तर यो जे केही भए पनि यो वास्तविक हो। अब यो के को लागि तयार छ? यो क्रुसको लागि तयार छ, यो आत्मा बलिदानको निम्ति तयार छ। त्यही नै हो जे तपाईँले गर्नुपर्छ। यदि वचन प्रचार गरिएको छ र तपाईँले आत्मा पाउनु भएको छ र यो सँगै मिसिएको छ, प्रत्येक दुखाई र हरेक बिमारलाई इन्कार गर्न, परमेश्वरको वचनको विपरीत सबै कुरालाई इन्कार गर्न र यसमा खडा हुन, यो आत्मा बलिदान हो। चिकित्सकले यो त्यो या अन्य भन्छ जसले केही फरक पर्दैन, तपाईँ यसमा उभिनुहोस् किनभने परमेश्वरले त्यसो भन्नुभएको छ। पिठो आउँछ, तपाईँसँग तेल छ, तपाईँ यसलाई सँगै मिसाउनुहोस्। अब म एउटा आवाज सुन्छु, यो दिनको उज्यालोको केही मात्रै पछाडि हो, एउटा आवाजले बोल्छ र भन्यो बाहिर आँगनमा जाऊ र दुईवटा लाठीहरू लिऊ। के तपाईँले ध्यान दिनुभयो कि धर्मशास्त्रले भन्छ दुईटा लाठी क्रुस, उनीसँग पिठो छ र तेल छ, अब उनलाई केही कार्य अहिले गर्नको लागि भनिन्छ, यससँग काम गर्नको लागि। जति तिमीसँग छ, जति पिठो या तेल जति तिमीलाई चाहिन्छ, तर तिमीले केही कार्य गर्नुपर्नेछ। आत्मा बलिदान, दुईटा लाठी। पुरानो समयहरूमा तिनीहरूले आगो बाल्नको लागि कुनै राम्रो तरिका नै भेटाएनन्। जब तपाईँले एउटा लाठी लिनुहुन्छ र यसलाई त्यो लाठीमा राख्नुहुन्छ र बीचमा बाल्नुहुन्छ, तपाईँले दुईटै टुप्पामा बाल्नुहुन्छ। इन्डियनहरूले तिनीहरूको आगो जलाउँथे, मैले यसलाई जलाएको छु धेरै पटक रातभर। केवल एउटा मुढा लिनुहोस् र यो यस तरिकामा र अर्को त्यस तरिकामा र यो जल्दै गर्दा आगोतिर धकाल्दै जानुहोस्। त्यो लाठी क्रुस थियो, दुईटा लाठी बाइबलले भनेको छ। आवाजले भन्यो आँगनमा भएर जाऊ र दुईटा लाठी लियो। त्यही समयमा पहाडमा त्यहाँ अगमवक्तालाई तल एउटा आवाज गर्छ र भन्यो, शहरमा जाओ, मैले आदेश दिएको छु। ओ प्रभु, दुवै जनाले आज्ञा पालन गरे, केही हुन पर्नेछ। दुवै जनाले आज्ञा पालन गर्दैछन्। यदि प्रचारकले वचन प्रचार गर्छ र मानिसले यसलाई ग्रहण गर्छ, यसलाई विश्वास गर्छ र यो अनुसार काम गर्छ, केही कुरा हुन आउनु पर्ने हुन्छ। यदि तपाईँ एउटा पापी हुनुहुन्छ, तपाईँ बचाइनुपर्छ। यदि तपाईँ बिमार हुनुहुन्छ भने तपाईँ निको पारिनुपर्छ, किनभने परमेश्वरले यसलाई प्रतिज्ञा गर्नुभएको छ। यदि हामी परमेश्वरमा निश्चित छौ भने, जति निश्चित उहाँ परमेश्वर हुनुहुन्छ, उहाँले आफ्नो वचन पूरा गर्नु पर्दछ। निश्चित रूपमा त्यसो हो भने आज्ञा यो थियो, शहरमा जाऊ, किनकि मैले एउटा विधवा स्त्रीलाई आज्ञा गरेको छु। अगमवक्ता सामु एउटा दर्शन भयो, यहाँ उनी आउँछन् हिँड्दै। उनलाई थाहा छैन कि उनी कहाँ जाँदैछन् भने त्यसले केही फरक पनि पार्दैन। उनी केवल आज्ञा पालन गरिरहेका छन्। उनलाई थाहा छैन लाठीहरू कहाँ राखिएको छ, तर त्यहाँ दुईटा लाठी आँगनको कुनै ठाउँतिर छ। उनी खोज्न थाल्छन्, उनी बाहिर आँगनमा जान्छन्, उनले चारैतिर हेर्छन्। ओ, कति तातो! शहरमा कराइरहेको आवाज, रातिका जडियाहरू त्यहाँ आइरहेका थिए, झगडा गर्दै, तिनीहरूको रक्सीहरू पिउँदै र त्यस्तै अन्य। उनी तल सडकमा हेर्छन्, उनले केही पनि देख्दैनन्। उनले एउटा लाठी पाउँछन्, क्रुसको एउटा हिस्सा, आत्मबलिदान। उनले अर्को हिस्सा, एउटा लाठी भेटाउँछिन्, र जब उनले त्यो दोस्रो लाठी टिपिन्, ओह, कति विषादपूर्ण यो भएको हुनुपर्छ! मृत्यु ढोका निरै बसिरहेको थियो। उनी र उनको छोराले एउटा सानो भागको रोटी खाएर मर्न पर्ने थियो। त्यो नै सबै थियो। र कुनै बेला निराशाको बीचमा हामीले आवाज सुन्छौ, जब उनले दोस्रो लाठी टिपिन् र सुरु गर्न थालिन्, त्यहाँ मूलद्वारमा एउटा आवाज आयो, भन्यो, मलाई एउटा भाँडामा थोरै पानी ल्याइदिनुहोस्। पिठो र तेल मिसाएर तयार पारिएको अवस्थामा यी दुई लाठी हातमा लिई उनी हेर्नको लागि पछाडि फर्किन्। उनले भनिन्, उनले यो तयार पारिसकेकी छिन् र यसलाई सँगै मिसाएकी छिन्। त्यही नै हो कि वचन र पवित्र आत्मा सँगै मिसिनु पर्दछ। तपाईँले माग्नु भएको कुनै पनि कुरा विपरीतमा आउनेलाई इन्कार गर्न आत्मा बलिदानको क्रुसमा राख्नुहोस्। त्यो ठिक हो, मैले यसलाई मिसाए, म यी लाठीहरू पाउने नै छु। र त्यो आवाजले भन्यो, मलाई एउटा भाँडामा थोरै पानी ल्याइदेऊ। उनले हेरिन् र उनले एउटा मान्छे त्यहाँ उभिरहेको, प्रवेशद्वारमा अडेस लगाएर बसिरहेको, पातलो गाला भएको, दारी तालु प्रवेशद्वार तर्फ हेर्दै, भेडाको छालाको पुरानो टुक्रासँगै शरीर वरपर लपेटिएको मान्छेलाई देखिन्। हेर्दा यस्तो देखिन्थ्यो कि उनी एक प्रकारको दयालु जस्तो देखिने वृद्ध भलात्मी थिए। उनले भनिन्, म मेरो पानी उहाँलाई बाँड्नेछु, जीवनको पानी। तपाईँ जो कोहीलाई दिन, कसैलाई बताउन, कहीँ पनि जान तयार हुनुहुन्छ। एक क्षण महोदय, उनले पछाडि सुरु गर्छिन् हातमा लाठी लिएर, र फेरि आवाज गर्जन भयो, तिमीले आफ्नो पानी मात्रै नबाँड, तर मेरो लागि तिम्रो हातमा सानो रोटीको टुक्रा ल्याऊ। जीवनको रोटी, जीवनको पानी, के त्यो जीवनको थियो? जसै त्यो नाश हुन्थ्यो, उनी मर्ने थिए। मलाई तिम्रो पानी र तिम्रो रोटी ल्याऊ। हामीले यहाँ के पाउँछौ? के पाठ हामीले पाउँछौ? परमेश्वरको राज्य र धार्मिकता पहिले खोजी गर, र तिम्रो निम्ति अरू कुरा थपिनेछ। मलाई थोरै पानी र एउटा रोटीको टुक्रा ल्याऊ। तब उनी उदास हुन्छन्। म उनले भनेको सुन्न सक्छु, महोदय, केही यस्तै कुरा, तपाईँ मैले देखेको मानिसहरूभन्दा फरक हुनुहुन्छ र जसले बोलेको मैले सुनेको छु। तपाईँले भनिरहनु भएको कुरामा तपाईँ यति सकारात्मक हुनुहुन्छ जस्तो देखिन्छ, तर मसँग थोरै मात्र पिठो छ, केवल एक मुठी र मात्र एक चम्चा तेल छ। मैले यसलाई तयार पारेको छु र म यसलाई यी दुईटा लाठीको मदतले पकाउनेछु र म यो खानेछु, म र मेरो छोरा र मर्नेछु। मसँग यति मात्रै छ। हामीले के सुन्छौ? त्यसपछि अर्को, तर पहिले मेरो लागि एउटा सानो रोटी ल्याऊ। परमेश्वर पहिलो, अरूले जेसुकै भनुन्, त्यसले फरक पार्दैन। अरू जेसुकै होला, अरू केही प्रमाण किन नहोस्, जति नै विषादपूर्ण त्यो किन नदेखियोस्, यो जे केही होस्, परमेश्वरलाई पहिलो लिनुहोस्, उहाँको वचन पहिला। चिकित्सकले भनेका छन् कि म निको हुन सक्दिन, तर उहाँको वचन पहिलो राख्नुहोस्। म एकदम धेरै पापी छु, म एउटा बेस्या हुँ, म एउटा जुवाडे हुँ, म एउटा जडिया हुँ। परमेश्वरको वचन पहिलोमा राख्नुहोस्। तिम्रा पापहरू सिन्दुर जस्तो रातो भए तापनि, हिउँ जस्तो सेतो भई पखालिनेछ, गाढा रातो भए पनि ती उन जस्तै सेतो हुनेछन्। पहिलो परमेश्वर, जाऊ, मेरो लागि एउटा सानो रोटी ल्याऊ। पहिलो, तिमीसँग भएका सबै म कहाँ ल्याऊ? के तपाईँ यो उहाँको हातमा दिन तयार हुनुहुन्छ? मेरो जीवन, म जो छु त्यो सबै, म 50 वर्षको भए, के तिमी चाहन्छौ विलियम ब्रनाम यो ममा राख्न? के तपाईँहरू चाहनुहुन्छ? तपाईँ साना नानीहरू, तिम्रो जीवन मलाई दिन तयार छौ? के तपाईँ इच्छुक हुनुहुन्छ? के तपाईँले यो गर्न सक्नुहुन्छ? बिरामी व्यक्तिहरू, के तपाईँले मलाई विश्वास गर्न सक्नुहुन्छ? मलाई पहिलो राख, मलाई तिम्रो हातमा रोटीको टुक्रा ल्याऊ र मलाई थोरै पानी देऊ। महिलाले उनलाई हेरिन्, उनलाई केही कुरा भनिएको थियो कि त्यो मान्छेलाई थाहा थियो कि उनले के कुरा गरिरहेको छ भने। परमेश्वरले उहाँको आफ्नालाई चिन्नुहुन्छ। भेडा, मेरो भेडाले मेरो आवाज चिन्दछ। तिनीहरूले जान्दछन् कि यो धर्मशास्त्र हो या होइन भने, कतै यो सही हो या होइन भनेर। उनी आज्ञाकारिताका साथ फर्कन्छन्। तपाईँले गर्नुपर्ने त्यही नै हो। र जब उनी फर्किन्, अगमवक्ताले गर्नलाई भनेको कुरा पालन गर्न, त्यसपछि स्वर्गबाट गर्जन आयो जुन हरेक मान्छेले सुन्नलाई हेर्छन्। किनकि त्यहाँ अगमवक्ताको आवाजबाट एउटा आवाज आउँछ जुन हरेक पापी र हरेक बिमार व्यक्तिले सुन्न लालायित हुन्छन्। परमप्रभु यसो भन्नुहुन्छ, हामी यो सुन्नलाई कति लालायित हुन्छौ। कसरी म हिँड्ने ठाउँनी र बस्ने मानिसहरूले भन्छन्, यस ढोकामा आउनुहोस्, मेरी छोरी यस्तो अवस्थामा छिन्, मेरो बच्चा, मेरो यतिकम, केवल एउटा शब्द बोलिदिनुहोस्। तपाईँ आफ्नो मुखमा हुनुभन्दा पहिले कसरी तपाईँले यो भन्न सक्नुहुन्छ? तपाईँ आफैले यो भन्नुहुनेछ, तर तिनीहरूले त्यो सुन्न लालायित हुन्छ। परमप्रभु यसो भन्नुहुन्छ, त्यहाँ यो बारको पल्लो छेउमा यो आउँछ, किनभने उनले यो पालन गर्दै थिइन् र उदासीनता आयो। परमप्रभु यो भन्नुहुन्छ, परमप्रभु परमेश्वरले यस पृथ्वीमा पानी नपठाउने दिनसम्म भाडा रहितिने छैन, न ढुङ्ग्रोको सुक्नेछ। ओ कस्तो सान्त्वना! उनले रोटी बनाइन्, उनले अगमवक्तालाई दिइन्, उनी फर्केर गइन् र उनको छोरा र उनको लागि पनि बनाइन्, र तिनीहरूले पृथ्वीमा प्रशस्त मात्रामा खाए र पिए। यो कहाँबाट आयो? यो कसरी त्यहाँ पुग्यो? वैज्ञानिक तौरले मलाई भन्नुहोस् कि त्यो खाना कहाँबाट आयो, कहाँबाट त्यो तेल आयो, कसरी यो त्यस ढुङ्ग्रोको भित्र पुग्यो? उनले हरेक बिहान सुखा हुने गरी खनाइदिन्थिन्, उनले हरेक बिहान खानाको भाडा रिताइदिन्थिन् र त्यो सुखा थियो। तर जब उनी फेरि लिनलाई जान्थिन्, यो त्यहाँ हुन्थ्यो। यो कहाँबाट आयो? परमेश्वरलाई उहाँको वचनमा लिनुहोस्, परमेश्वरमा निश्चित हुनुहोस्। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। तपाईँले आफ्नो स्वास्थ्य गुमाउनु भएको होला, तपाईँले आफ्नो संगति गुमाउनु भएको होला, उहाँलाई उहाँको वचनमा लिनुहोस्। उहाँ परमेश्वर हुनुहुन्छ भने निश्चित हुनुहोस्। विषादपूर्ण समय जुन अहिले देखिएको छ, त्यो त्यति विधि विषादपूर्ण नहुन सक्छ यदि तपाईँले उहाँलाई केवल उहाँको वचनमा लिनुहुन्छ र उहाँ परमेश्वर हुनुहुन्छ भने निश्चित हुनुहुन्छ। एकपटक जर्मनीमा मैले एउटा तस्विर देखे र यो सधैँ मलाई खड्किन्छ। एउटा जर्मन चित्रकारले चित्रित गरेका छन् एउटा तस्विर जुनलाई बादलको भूमि भनिन्छ। र जब तपाईँले यो देख्नुहुन्छ टाढाबाट, यो तपाईँले कहिल्यै नदेख्नु भएको अत्यन्त भयावह देखिने विषाद हो। केवल बादलहरू सँगै खप्टिएको देखिन्छ जब तपाईँले त्यो लामो दूरीबाट हेर्नुहुन्छ। तर जब तपाईँ वास्तवमै यसको नजिक जानुहुन्छ, यो परिवर्तन हुन्छ। यो स्वर्गदूतको पखेटाहरू सँगै फटफटाएको हुन्छ, परमप्रभुलाई हालेलुया गाउँदै। त्यसैले कहिले काहीँ त्यही नै विषाद हुन्छ। यदि तपाईँले त्यसलाई हेर्नुहुन्छ एउटा टाढाको दूरीबाट, त्यो विषादपूर्ण र अन्धकार देखिन्छ। तर परमेश्वरलाई उहाँको वचनमा लिनुहोस् र उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरामा निश्चित हुनुहोस् र त्यसको नजिक जानुहोस्। तपाईँले पाउनुहुनेछ कि यो त बिल्कुल स्वर्गदूतको पखेटा सँगै फटफटाइरहेको हो। उनी केही हदसम्म अब्राम जस्तै थिइन्, जसलाई आफूसँग भएको सबै कुरा दिनको निम्ति बोलाइएको थियो, बलिदानको वेदीमा राख्नको निम्ति बोलाइएको थियो। हुन सक्छ तपाईँलाई नि आज बिहान त्यसरी नै बोलाइनु भएको होला। तपाईँको सबै मार्गहरू त्याग्नुहोस्, तपाईँको अविश्वासलाई छोड्नुहोस्, तपाईँसँग भएको सबै कुरा त्याग्नुहोस् र त्यसपछि तेल र वचन लिनुहोस् र त्यसलाई सँगै मिसाउनुहोस् र आत्म बलिदानको वेदीमा यसलाई राख्नुहोस्। तपाईँले पाउनुहुनेछ कि यसले परमेश्वरलाई दृश्यमा बोलाउनेछ। यो उत्तिकै निश्चित छ जति निश्चित रूपमा म अहिले पुल्पिटमा उभिरहेको छु। हामीले प्रार्थना गर्दै गर्दा यसको बारेमा सोच्नुहोस्। के तपाईँलाई आज केही आवश्यकता छ? के तपाईँलाई शारीरिक रूपमा प्राप्त गर्न सक्ने भन्दा ठूलो कुराको आवश्यकता छ? के पैसा यति कम छ कि तपाईले आफ्नो भाडा तिर्न सक्नुहुन्न? के बालबच्चाले नयाँ जुत्ता खोजिरहेका छन् र तपाईले किन्नको लागि पैसा छैन? के तपाईँको घरमा खानाको भाडा खाली छन् र तेलको भाडा सुक्खा छ? तपाईँले भण्डारको लागि खाना किन्न सक्नुहुन्न र त्यहाँ केही खराबी छ? याद गर्नुहोस्, उहाँले एउटा प्रतिज्ञा गर्नुभएको छ। के तपाईँ बिरामी हुनुहुन्छ र चिकित्सकले तपाईँलाई शल्यक्रिया गर्न आवश्यक छ भनेको छ? यो गर्नको लागि तपाईँसँग पैसा छैन, तपाईँलाई आवश्यक छ। के तपाईँ एउटा पापी हुनुहुन्छ? के तपाईँको आवश्यकता ठूलो छ? यो जान्नुहुन्छ कि यदि परमेश्वरले बोलाउनु हुँदा आज तपाईँ हराउनुहुनेछ? के तपाईँ विश्वासबाट पछि हटेर परमेश्वरबाट भागिरहनु भएको छ र तपाईँलाई थाहा छ कि तपाईँ कुनै मण्डलीको हुनुहुन्छ तर तपाईँलाई थाहा छ कि तपाईँ सही हुनुहुन्न? तपाईँको आफ्नै अन्तस्करणले तपाईँलाई भन्छ वचन अनुसार कि तपाईँ गलत हुनुहुन्छ र तपाईँलाई एउटा कुराको आवश्यकता छ। यी शब्दहरू काँडाको मैदानमा या ढुङ्गा या पत्थरको हृदयमा पर्न नदिनुहोस्। तिनीहरू राम्रो उर्वर माटोमा खस्न सकेका हुन्। यदि तपाईँ बिरामी हुनुहुन्छ र तपाईँ चिकित्सकले भन्छ कि तपाईँ निको हुन सक्नुहुन्न र तपाईँले परमेश्वरलाई प्रतिज्ञा गर्नुहुन्छ कि तपाईँ आफ्नो जीवनभरि उहाँको सेवा गर्नुहुनेछ र तपाईँ निश्चित हुनुहुन्छ कि उहाँ परमेश्वर हुनुहुन्छ भने आउनुहोस् र उहाँको माग पुर्याउनुहोस्। यदि तपाईँले एउटा कुराको आवश्यकता छ कि तपाईँले सबैभन्दा पहिले परमेश्वरको लागि आफ्नो हात त्यतिकै रूपमा उठाउनुहुन्छ जति तपाईँलाई केही कुराको आवश्यक छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आउनुहोस् हामी प्रार्थना गरौँ। ओ प्रभु, जति यस बिहान म यस पुलपिटमा निश्चित रूपमा छु, मलाई थाहा छ कि तपाईँले यसलाई नचिनिकन त्यहाँ ती मध्ये एउटा पनि हात उठ्ने थिएन, किनकि तपाईँ परमेश्वर हुनुहुन्छ। तपाईँले भन्नुभयो के एक पैसामा दुई भङ्गेरा बिक्दैनन्? तिमीहरू धेरै भङ्गेराहरू भन्दा बढ्ता मूल्यवान छौ। कति धेरै तपाईँले तिनीहरू मरणशील मानवको हात देख्नुहुन्छ जसको लागि तपाईँको पुत्र येशु मर्नुभयो, त्यो एउटा भङ्गेरा भन्दा कति धेरै तपाईँले ती हातहरू हेर्नुहुन्छ यदि यो यस बिहानीमा आएको छ भने? मलाई लाग्छ एक दर्जन भङ्गेरा आज बिहान एक पैसाको लागि बिक्री हुने छैन, किनकि कोहीले पनि तिनीहरूलाई चाहदैनन्। त्यहाँ तिनीहरूलाई दफन गर्न समस्या हुनेछ, तर तपाईँ तिनीहरू हरेकलाई चिन्नुहुन्छ। तिनीहरू शरीरमा भएको हरेक पखेटाहरू तपाईँलाई थाहा छ। हाम्रो शिरमा भएको एक एक केस तपाईँलाई थाहा छ। ओ प्रभु, प्रार्थनाको उत्तर दिनुहोस्। तिनीहरूलाई निश्चित हुन दिनुहोस् कि तपाईँ परमेश्वर हुनुहुन्छ र यो तपाईँको आत्मा हो। यस आधुनिक समयको धर्मको सुस्तता र तडक भडक तिनीहरूबाट निस्कन सकोस् भन्दै कि ओ म कुनै फलानु मण्डलीको हुँ, परमेश्वर यो तिनीहरूको दिमागबाट हराएको होस्। ठिक अहिले यो एउटा छेडमा तिनीहरूले अनन्त जीवनको एक झलक पाउन सकेका हुन् र त्यसपछि तिनीहरूले यसको लागि खोज्ने र भोकाउने छन् कि परमेश्वरको हुनुहुन्छ भने जान्नको निम्ति, र तिनीहरू निश्चित छन् कि उहाँ परमेश्वर हुनुहुन्छ भने उहाँले आफ्नो वचन पूरा गर्नुहुन्छ। पापीहरूलाई तिनीहरूले चाँडै पश्चाताप गर्न सकेका हुन् येशु ख्रीष्टको नाउँमा बप्तिस्माको लागि तयार गरेका हुन् र तपाईँले प्रतिज्ञा गर्नुभएको थियो कि तपाईँले तिनीहरूलाई पवित्र आत्मा दिनुहुनेछ। तपाईँले यो भन्नुभएको छ प्रभु, तपाईँ आफ्नो प्रतिज्ञा राख्नुहोस्। त्यहाँ एउटा विश्वासमा हटेको व्यक्ति छ जो निश्चित छ कि तपाईँ नै परमेश्वर हुनुहुन्छ भने, र तिनीहरू टाढा गएका छन्। तिनीहरू आज आउन सकेका हो किनभने तपाईँले भन्नुभएको छ तिमीहरूको पाप गाढा रातो भए तापनि तिनीहरू हिउँ जस्तै सेतो पारिनेछ, सिन्दुर जस्तो रातो भए पनि उन जस्तै सेतो हुनेछ। र यदि त्यहाँ तिनीहरू छन् जो बिमार छन्, तिनीहरूले बुझुन् कि तपाईँ परमेश्वर हुनुहुन्छ, तपाईँले आफ्नो वचन पूरा गर्नुहुन्छ। तपाईँले आफ्नो वचन पूरा गर्नु नै पर्छ, जस्तो कि तिनीहरू आफै तिनीहरूको तेलसित आउँछन्। आत्मा जुन तिनीहरूमा छन्, जसलाई तिनीहरूले विश्वास गर्छन् भनेर स्वीकार गरेका छन्, र त्यसपछि वचनसँग पनि जीवनको रोटी जुन बाहिर गयो, जो ख्रिस्ट हुनुहुन्छ, पुरानो नियममा पकड राखिएको होस् र नयाँ नियममा यो देखाउनको लागि कि उहाँ हिजो आज र सदा सर्वदा एक समान हुनुहुन्छ। तिनीहरूले यस वचनलाई तेल आत्मासँग मिसाएका हो जुन तिनीहरूले पाएका छन्, त्यसपछि तिनीहरूको खुट्टामा खडा भएका हुन्। यसो भन्दै मसँग भएको सबै यही नै हो प्रभु, म यसलाई ल्याउँदछु। ओ कसरी तपाईँले यसलाई गुणन गर्नुहुनेछ, कसरी यसले इतिहासको परमेश्वरलाई दृश्यमा बोलाउनेछ। कसरी यसले यहोवा उदाउने बनाउनेछ मुटुको सुजनको साथ कि मेरो एउटा बच्चा जसले मेरो आज्ञा पालन गर्छ। मैले त्यसलाई जाँचबाट भएर लगे र त्यसले मलाई प्रेम गर्छ र त्यसले मलाई विश्वास गर्छ भनी साबित गर्यो। ऊ निश्चित छ कि म परमेश्वर हुँ किनकि यस्तो भनिएको छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। यसलाई प्रदान गर्नुहोस् यही घडी जसै हामी यसलाई तपाईँमा सुम्पन्छौं। र अब हाम्रो शिरहरू झुकिरहेको बेला र तिनीहरू जसलाई कुनै कुराको आवश्यकता छ के तपाईँहरू आफ्नो खुट्टामा उभिनुहुन्छ जुन स्थानमा अब यदि उहाँ परमेश्वर हुनुहुन्छ भने तपाईँ निश्चित हुनुहुन्न भने यदि तपाईँ निश्चित हुनुहुन्छ उहाँ परमेश्वर हुनुहुन्छ भने उहाँले आफ्नो प्रतिज्ञा मुक्ति चंगाई जे केही पनि यो हुन सक्छ राख्न जानुहुनेछ। यदि तपाईँ निश्चित हुनुहुन्छ उहाँ परमेश्वर हुनुहुन्छ भने तपाईँको खुट्टामा उभिनुहोस्। यदि तपाईँले अरू कसैको लागि प्रार्थना गर्न चाहनुहुन्छ भने आफ्नो खुट्टामा उभिनुहोस्। यदि तपाईँ निश्चित हुनुहुन्छ उहाँ परमेश्वर हुनुहुन्छ भने तपाईँको अनुरोधलाई सन्तहरूको भेलामा थाहा दिनुहोस्। तपाईँले आफ्नो खुट्टामा उभिरहँदा तपाईँले यो गर्नुहोस्। म निश्चित छु कि उहाँ परमेश्वर हुनुहुन्छ। म विश्वास गर्छु कि उहाँले आफ्नो वचन पूरा गर्नुहुन्छ र म पक्का छु कि मेरो अनुरोध म रगतको मुनि यसलाई राख्दछु ठिक अहिले। यदि तपाईँले त्यसो गर्नुभयो हरेक पापलाई राख्नुभयो सबै पाप अविश्वास हो। तपाईँ एउटा मण्डलीको सदस्य हुन सक्छ तर म पापको कुरा गर्दैछु। तपाईँको पाप अविश्वास हो। तपाईँले यसलाई बलिदानको रूपमा राख्दै हुनुहुन्छ। तपाईँले यसलाई बलिदान गर्न जाँदै हुनुहुन्छ। तपाईँ क्रुसमा आउँदै हुनुहुन्छ। तपाईँ बलिदानको लागि जाँदै हुनुहुन्छ। अहिले तपाईँको सबै अविश्वासको र यो उहाँलाई दिनुहोस् र जान्नुहोस् कि उहाँ हुनुहुन्छ र उहाँले जवाब दिनुहुन्छ भने तपाईँ निश्चित हुनुहोस्। यदि तपाईँ त्यसको लागि हुनुहुन्छ भने तपाईँको हात उचाल्नुहोस्। त्यही तरिकामा बसिरहनुहोस्। प्रभु तपाईँ परमेश्वर हुनुहुन्छ। यदि तिनीहरूको तेल र तिनीहरूको अन्न छन् एकसाथ मिसाइएको छ तिनीहरूले यसलाई क्रुसमा ल्याइरहेका छन् जहाँ परमेश्वरको आगो तिनीहरूको हृदयभित्र खस्नेछ। यदि तिनीहरूले साँच्चै नै यो मानेका हुन् भने र त्यो बलिदान खपत गर्नेछन् तपाईँ दृश्यमा चहलपहल गर्नुहुनेछ। लुकाइएको पानी उठाउनुहुनेछ जुन स्वर्गमा आइरहेको छ एउटा आगोको रथमा। तिनीहरूलाई इनाम दिनको निम्ति तपाईँले पूरा स्वर्ग र पृथ्वीलाई हल्लाउनुहुनेछ। जस्तो तिनीहरू आफ्नो हात हावामा उठाएर बसिरहेका छन् यो संकेत गर्दै कि तिनीहरू विश्वास गर्छन् र आफैलाई चढाएका छन् र हरेक अनुरोध जुन तिनीहरूसँग छ ठिक तपाईँको वेदीनिर चढाएका छन्। ओ स्वर्ग र पृथ्वीको परमेश्वर, स्वर्ग र पृथ्वीको न्यायकर्ता, निश्चय नै स्वर्ग र पृथ्वीका न्यायकर्ताले धार्मिकता दिनुहुनेछ। निश्चय नै उहाँले आफ्नो वचन राख्नुहुनेछ। तपाईँ जसले पुरुषहरूको हृदय जान्नुहुन्छ, स्त्रीहरूको हृदय जान्नुहुन्छ, यी मानिसहरूको हृदय जान्नुहुन्छ। प्रभु परमेश्वर म मेरो आफ्नै हात माथि उचाल्छु किनकि मलाई थाहा छ कि मेरो सेवकाईमा अहिले बदलाव आएको छ र म विश्वास गर्छु कि तपाईँ हुनुहुन्छ। मैले तपाईँलाई आगोको स्तम्भमा उभिरहेको देखेको छु। मैले मानिसहरूको हृदयको गुप्त कुरा तपाईँले खोज्नु भएको देखेको छु। एक पटक पनि तपाईँ असफल हुनुभएको छैन। तपाईँले यो त्यस बेलामा पारी प्रतिज्ञा गर्नुभयो यहाँको सड़क पारमा जब तपाईँले यी कुराहरू गर्न पहिलो पटक थाल्नुभयो र तपाईँले मलाई संसारको चारैतिर सुरक्षित राख्नुभयो र चारैतिर म निश्चय छु कि तपाईँ परमेश्वर हुनुहुन्छ। म त्यस कुरामा निश्चित छु। यी मानिसहरूका साथ म आफैलाई पनि तपाईँमा चढाउँदछु र मसँग भएका सबै थोक तपाईँमा चढाउँछु। तपाईँको सेवाको लागि प्रभु म फेरि पनि सुरु गर्दैछु। प्रभु संसारभरि घुम्दै मलाई सहायता गर्नुहोस्। ओ परमेश्वर यदि मैले तपाईँलाई कुनै पनि समय अविश्वास गरेको थिएँ भने मेरा पापहरूको निम्ति मलाई क्षमा दिनुहोस्। मेरो अविश्वासको निम्ति मलाई क्षमा दिनुहोस्। मलाई थाहा छ कि तपाईँ हुनुहुन्छ र तपाईँलाई खोज्नेहरूलाई तपाईँ इनाम दिनुहुन्छ। त्यस्तै प्रकारले यस बिहानीमा मेरा मानिसहरूको पापहरू तिनीहरूको कमजोरीहरू र तिनीहरूको शंकाहरू म स्वीकार गर्दछु। जस्तो कि तिनीहरू आफ्नो हातहरू हावामा राखेर उभिरहेका छन् म तिनीहरूको पाप स्वीकार गर्दछु प्रभु र हाम्रा सबै घटी कमजोरीहरू पनि। पवित्र आत्मा हामीमा पठाउनुहोस्। तपाईँ परमेश्वर हुनुहुन्छ भन्ने तपाईँको अनुमोदनको छाप सहित पठाउनुहोस् र तपाईँ यहाँ हामीलाई लिनको निम्ति हुनुहुन्छ र तपाईँको बाहुलीमा राख्नको निम्ति र हामीले गुमाएका सबै कुरामा उद्धार गर्नको निम्ति। यदि यो हाम्रो स्वास्थ्य हो भने ओ सय गुणा पुनर्स्थापित गरिएको। यदि यो हाम्रो प्राण हो भने यो हामीमा फुलिएको चम्किलो लेखको साथ पवित्र आत्माले भरिएर आएको होस्। परमेश्वरको समक्ष प्रस्तुत गर्नको निम्ति यदि यो अविश्वास हो भने पहाड़हरू हटाउने विश्वासका साथ यो फेरि हामीमा आउन सकेको होस् प्रभु, यसलाई प्रदान गर्नुहोस् प्रभु। हामी विश्वास गर्छौ कि तपाईँ अघि बढ्दै हुनुहुन्छ, पवित्र आत्मा यस भवनको माध्यमबाट सन्तृप्त हुँदैछ यी मानिसहरूमा र तिनीहरूको हृदयहरूमा जीवित परमेश्वरलाई स्वीकार गर्नको लागि तिनीहरूलाई उत्प्रेरित गर्दै हुनुहुन्छ। यो हामी येशु ख्रीष्टको नाउँमा गर्दछौ।
My faith looks up to thee, thou lamp of Calvary, Savior divine. Now hear me while I pray, take all my sins away, nor let me ever stray from thee aside.
के तपाईँले साँच्चै नै यो विश्वास गर्नुहुन्छ? के तपाईँले यो प्राप्त गर्नुहुन्छ? आफ्नो हात उठाउनुहोस्, भन्नुहोस्, म अब यो प्राप्त गर्छु, म उहाँलाई विश्वास गर्छु।
Darkness turn to day, white sorrow fears away, nor let me ever stray from thee. Let us bow our heads.
आउनुहोस्, हाम्रो शिरहरू झुकाउ।
After this stern, hard cut,
यो कडा कठोर सन्देश पश्चात कठोर र एउटा खरो तरिकाले बाहिर ल्याइएको छ, तर यो सत्य हो। र यदि तपाईँले माग्नुभएको कुरा नम्रतापूर्वक विश्वास गर्नुहुन्छ भने जुन तपाईँले पाउनुभयो, कुनै पनि कुराले कहिल्यै पनि तपाईँलाई त्यस सिधा सड़कबाट धकेल्न नदिनुहोस्। ठिक त्यहीनिर खड़ा हुनुहोस्। मैले जति नै प्रचार गरे तापनि, मैले जे गरे भने पनि, वा कुनै पनि मानिसले जे गरे पनि, यसले कहिल्यै पनि असर ल्याउँदैन जबसम्म तपाईँले यसलाई तपाईँको आफ्नो निजी सम्पत्तिको रूपमा स्वीकार गर्नुहुँदैन। यदि तपाईँले त्यसलाई तपाईँको पूर्ण हृदयले विश्वास गर्नुभयो भने तपाईँले चाहनुभएको सबै कुरा, यदि तपाईँले आफ्ना सबै पापहरू स्वीकार गर्नुभएको छ भने परमेश्वरले तपाईँलाई क्षमा दिनुभयो। तपाईँले यसमा अब उपरान्त कहिल्यै पनि शंका नगर्नुहोस्। यदि तपाईँ एउटा विश्वासमा पछि हटेको व्यक्ति हुनुहुन्छ भने यस बिहानीमा तपाईँलाई पछाडि फर्काएर लगिएको छ। यदि तपाईँलाई पवित्र आत्मा चाहिन्छ, त्यसो भए तपाईँको पाप क्षमादानको निम्ति येशु ख्रिस्टको नाउँमा बप्तिस्मा लिनुहोस्। त्यो परमेश्वरको वचन हो। उहाँले कुनै पनि मण्डली, नामदारी संगठन या कसैको लागि भनेर यसलाई बदल्नुहुने छैन। यो त्यही रूपमा हुनुपर्छ। हामीले उहाँको मागहरू पूरा गर्नुपर्दछ। मण्डलीको मागहरू होइन, उहाँको मागहरू, त्यही नै हामीले गर्नुपर्दछ। उहाँले भन्नुभयो, विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ। यदि तपाईँ बिमार हुनुहुन्छ भने मैले विश्वासको प्रार्थना तपाईँको निम्ति गरिदिएको छु। तपाईँले तपाईँको आफ्नै हृदयमा प्रार्थना गर्नुभएको छ र यसलाई विश्वास गर्नुभएको छ, यसलाई स्वीकार गर्नुभएको छ र यसमा थप खडा हुनुभएको छ। यो त्यस तरिकामा हुनुपर्नेछ। केही कुराले यसलाई खोज्न सक्दैन, चाहे यो जति नै विषादपूर्ण किन नदेखियोस्। तपाईँ भन्नुहुन्छ, यो यस्तो लाग्न सक्छ कि म अझै पनि बिमार छु। त्यो होइन, यो केवल स्वर्गदूतको पखेटा सँगै फटफटाइरहेको हो। त्यो नै हो, यो आशिषको रूपमा परमेश्वर हुनुहुन्छ। यो तपाईँलाई विषादपूर्ण देखिन्छ, यसको थोरै नजिक आउनुहोस् र यसमा फेरि हेर्नुहोस्। हेर्नुहोस्, यदि यो परमेश्वर खडा हुनुहुन्न भने उहाँको वचन पूरा गर्दै हुनुहुन्छ। अब जसरी हामीले हाम्रो शिरहरू झुकाइरहेका छौं, म सेवालाई भाइ नेबिल, हाम्रो पास्टरलाई दिनेछु।